अनि म चाहिँ दोस्रो तिमोथी 2:14-17 अलिक लामो खण्ड छ, तर म सरस्वती पढ्न लागेका छु आज चाहिँ। त्यसैले ध्यान दिएर सुन्नुहोला, आफ्नो बाइबलमा पनि हेर्नुहोला। छ भने दोस्रो तिमोथी 2:14-3:17 प्रभुको सामान्य कडा आज्ञा दिँदै उनीहरूलाई यी कुराहरूको सम्झना गराइदेऊ। उनीहरूले शब्दहरूको बारेमा तर्क वितर्क नगरून्, जसबाट केही फाइदा हुँदैन, तर सुन्नेहरूको बर्बादी हुन्छ। आफूलाई परमेश्वर कहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्न गर। एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो, जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ, तर अशुद्ध र व्यर्थका बकबक त्याग, किनकि तिनीहरू झन ठूलो अभक्तितिर बढ्दै जानेछन्। अनि तिनीहरूको वचनले सड्ने घाउले झैं खाँदै लैजानेछ। हुमिनियस र फिलेटस चाहिँ तिनीहरू मध्येका हुन्, जसले बौरी उठाई भइसक्यो भनेर सत्यको सम्बन्धमा बाटो बिराएका छन् र कतिको विश्वासलाई उल्टाइदिन्छन्। तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ, जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। तर अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। तर ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटोको पनि हुन्छन्, अनि कति आदरका निम्ति र कति अनादरका निम्ति हुन्छन्। यसकारण मानिसले आफूलाई यिनीहरूबाट शुद्ध पार्छ भने ऊ एउटा आदरको भाँडो बन्नेछ, जो पवित्र पारिएको मालिकको काममा आउने र हरेक असल कामका निम्ति तयार पारिएको हुन्छ। अनि जवानीका अभिलाषाहरूदेखि भाग, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। तर झगडाहरू मात्र उत्पन्न गर्छन् भन्ने जानेर मूर्ख र बेसमझका तर्क वितर्कदेखि अलग बस। अनि प्रभुको दासले झगडा गर्नु हुँदैन, तर सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील, विरोध गर्नेहरूलाई नम्रता साथ सिकाउने सुधार्ने हुनुपर्छ। सायद परमेश्वरले तिनीहरूलाई सत्यता मान्नका निम्ति पश्चाताप देलान्, अनि शैतानको पासोबाट छुट्नका निम्ति तिनीहरू होशमा आउलान्, जो शैतानद्वारा त्यसको इच्छा पूरा गर्नका निम्ति कैदमा हालिएका छन्। यो पनि जानिराख, अन्तिम दिनहरूमा संकटपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबु आमाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झुट्टा दोष लाउने, आत्मसंयम नभएका, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने, भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन्। यस्ताहरूबाट पर बस, किनकि ती यस्ताहरू मध्येका हुन् जो घरहरूभित्र चाल मारेर पस्छन्, अनि पापहरूले दबिएका र नाना प्रकारका अभिलाषहरूद्वारा चलाइएका मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्, जुन स्त्रीहरूले सिक्न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैनन्। अब जसरी यान्नेस र याम्ब्रेसले मोसाको विरोध गरे, उसरी नै तिनीहरूले पनि सत्यको विरोध गर्छन्। ती बुद्धि भ्रष्ट भएका र विश्वासको सम्बन्धमा रद्द भएका मानिसहरू हुन्, तर तिनीहरू अरू अघि बढ्ने छैनन्, किनकि तिनीहरूको मूर्खता सबै मानिसहरूका प्रकट हुनेछ, जसरी उनीहरूको पनि प्रकट भएको थियो। तर तिमीले मेरा शिक्षा, चालचलन, उद्देश्य, विश्वास, सहनशीलता, प्रेम, धीरज, सतावटहरू र कष्टहरू राम्ररी जानेका छौ, जो चाहिँ एन्टियोकमा, इकोनियममा र लुस्त्रामा ममाथि आइपरे। कस्ता कस्ता सतावट मैले सहे, तर ती सबैबाट प्रभुले मलाई छुटकारा दिनुभयो। हो, ख्रिस्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सताउनु पर्नेछन्, तर दुष्ट मानिसहरू र बहकाउनेहरू धोक्का दिँदै र धोक्का खाँदै झन झन खराब हुँदै जानेछन्। तर तिमी चाहिँ यी कुराहरू कसबाट सिकेका छौ? हौ, सो जानेर आफूले सिकेका र निश्चय भएका कुराहरूमा लागिबस, अनि तिमीले बालक कालदेखि नै पवित्र शास्त्रहरू जानेका छौ, जसले तिमीलाई ख्रिस्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान तुल्याउन सक्छन्। सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ, जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध होस्। आउनुहोस् हामी प्रार्थना गरौं अनि वचनलाई हेर्नेछौं। अनि सबभन्दा पहिला यहाँ लेखिएको कुरा यस्तो छ, प्रभुको सामुन्ने कडा आज्ञा दिँदै उनीहरूलाई यी कुराहरूको सम्झना गराइदेऊ भनेर यहाँ लेखिएको छ। प्रभुको जनहरूलाई सम्झाइराख्नुपर्छ भनेछ बाइबलमा। प्रभुको छोराछोरीहरू हामी कमजोर छौं, हामी संसारमा छौं, हामी भित्र हामीलाई छल्ने, परमेश्वरलाई वास्तव नगर्ने, वचनको उल्टो हिँड्न चाहने एउटा पापी हृदय छ, तपाईँ भित्र छ, म भित्र छ। अनि त्यसैले एकातिर हाम्रो पाप स्वभाव छ, अर्कोतिर बाहिर संसार छ, अनि हामी चाहिँ यो दुईटा आँखाले देखेर हामी जिरहन्छौँ, अनि विश्वास साथ हिँड्न चाहिँ हामीलाई सिक्न गाह्रो छ। त्यसैले प्रभुले भन्नुहुन्छ कि उनीहरूलाई सम्झाइदेऊ यो कुराहरू, यो कुरा घरिघरि उनीहरूलाई बताइरहनु पर्छ। थाहा भएकै कुराहरू, किनभने थाहा भएको कुराहरू पनि कति हामीले गर्दैनौँ, होइन त? विचार गर्नुहोस् त, कति कुराहरू हामीलाई थाहा छ, परमेश्वरको वचन हामीले दुई तीन चार वर्षदेखि सुन्यौँ, तर कति कुराहरू थाहा भए पनि हामीले गर्दैनौँ है। त्यसैले हामीलाई के गर्नुपर्छ, त्यो सम्झाइनै पर्छ, हामीलाई घचघचाइनु पर्छ, यो गर्नुपर्छ भनेर है। किनभने बाइबलले के भन्छ, तिमीहरू सुन्नेहरू मात्र नहौ तर वचन पालन गर्नेहरू। किन सुन्नेहरू मात्र त कस्तो हुन्छ र पालन नगर्नेहरू चाहिँ ऐनामा आफ्नो अनुहार हेरेर चाहिँ आफू कस्तो किसिमको मान्छे रहेछु भनेर देख्यो, देख्न त तर तत्कालै बिर्स्यो र केही नदेखा जस्तो आफ्नो बाटो लाग्यो। उसको अनुहारलाई ऐनामा देखेपछि त उसको कपाल मिलेको छैन भनेर, कपाल त मिलाउनु पर्ने थियो, मेरो कस्तो खै कुनै मिलाछ होइन, ऐनामा हेरेपछि त ओहो झिङ्रिङ्ग रहेछ है, ठाडो भएर त दुम्सीको जस्तो भनेर चाहिँ कपाल त कोर्नु पर्थ्यो, तर ऐनामा हेर्यो हो गरे अनि त्यसो चाहिँ फेरि आफ्नै बाटो लाग्यो भने त्यस्तै हुन्छ। हामी पनि होइन त, जब बाइबलको कुरा सुन्छौ तर यसलाई गरे अनि त्यसपछि केही पनि बदली भएन भने कस्तो हुन्छ होला, होइन त? भन्नु माया अनि के अरे कान्छी दिदी हो कि माइल दिदी हो, म त बिर्सनु पनि लागिसके दिपकको आमा ल। त्यसैले है यहाँ भनेछ प्रभुको सामुन्ने सम्झना गरे फेरि। ओहो, जब हामी जुट्छौँ रे, हामी यसरी जुट्छौँ नि, कसको सामुन्ने हामी छौँ? हामी प्रभुको सामुन्ने छौँ, परमेश्वरको सामुन्ने छौँ। अनि यहाँ भनेछ प्रभुको सामुन्ने यो सम्झना गराइदियो है। अनि यहाँ भनेछ कडा आज्ञा दिँदै यो गरे, यो भनेको मतलब चाहिँ एकदमै गम्भीरताका साथ है। यो कडा आज्ञा भनेको चाहिँ रिसाएर भने होइन है, अथवा गाली गर्दै भने पनि होइन, हप्काउँदै होइन, त्यस्तो प्रकारको त हुँदै होइन। तर यहाँ के भने, कडा आज्ञा भने चाहिँ एकदम गम्भीर छ है, यो हल्का होइन। परमेश्वरको वचन चाहिँ हामीले चाहिँ हल्का लिनु हुँदैन भन्ने कुरा। अनि के कुरा सम्झाइदियो, अनि सबै सम्झाउने कुराहरू चाहिँ परमेश्वरको वचनको कुराहरू, आफ्नो कुरा होइन। बताउने मान्छेले आफ्नै मनमा लागेको कुराहरू बताउनु हुँदैन है, त्यो ठूलो अनादर हुन्छ परमेश्वरलाई र परमेश्वरको जनहरूलाई ठूलो नोक्सानी हो। सुनाउनु पर्ने के हो भने परमेश्वरको वचन। एकचोटि चाहिँ हिब्रू 13:10 पल्टाउनुहोस् त, यो वचन सुनाउनेहरूको जिम्मेवारीको बारेमा एकछिन हामी विचार गरौँ। हिब्रू 13:10 अनि 7 हामी हेर्दैछौ, यी वचन सुनाउने व्यक्तिहरूलाई चाहिँ बाइबलमा एउटा शब्द प्रयोग गरेको छ, विभिन्न शब्दहरू छन्, हामीले त्यो अध्ययन गर्न विस्तार गर्नेछौँ। तर एउटा शब्द चाहिँ हो अगुवा, अगुवाहरू भनेको छ फेरि. नयाँ नियममा चाहिँ कहिले पनि कुनै पनि विश्वासीहरूको झुण्डमा एउटा मात्र अगुवा हुँदैन, त्यो याद गर्नुहोस्, अगुवाहरू हुन्छन्. अनि यहाँ हिब्रू 13:7 यो शब्द हामी पाउँछौ है, विश्वासीहरूलाई भनेको छ आफ्ना अगुवाहरूलाई सम्झना गर. हामी सबलाई भन्दैछ हाम्रो अगुवाहरूलाई, हामीलाई है अगुवाई गर्नेहरू. अनि यो शब्द हामीले हेर्नेछौँ के हो यो अगुवा भनेको. अनि मन्दमाया दिदी सुत्नु त भएको छैन होला है, पानी राख्नु भएको छ, मसँग पनि पानी छ यहाँ है, मैले एक गिलास भाइ भ्याइसकेँ है, तपाईँहरूले कति कति गिलास भ्याउनु भयो, हुन्छ हुन्छ नि सबैजना मिलिजुली. अहिले चाहिँ टिस्टुङको लागि सबभन्दा गर्मी बेला हो है, तर टिनको छाना चाहिँ यो दाउराले छेकेकोले हामीलाई शीतल छ, हावा पनि आइरहेछ, उता पनि खुल्ला रहेछ, झन् एकदम आनन्द छ. त्यसैले गर्दाखेरि आनन्द हुँदाखेरि फेरि सुत्न मन लाग्ला, होसियार हुनु पऱ्यो है. त्यसैले गर्दाखेरि बेला बेला आफूलाई चाहिँ मर्नु पर्ला होइन, कहाँ हुन्छ होइन है बिरबाजी, ल कहाँ थिएँ मलाई. हिब्रू 13:7 यहाँ भनेछ आफ्ना अगुवाहरूलाई सम्झना गर. यो शब्द अगुवा भनेको के हो, अगुवा भनेको चाहिँ डोर्याउने वाला. जस्तो कि कुनै मान्छेलाई बाटो थाहा छैन, ऊ चाहिँ भन्छु म चाहिँ हिमाल चढ्न जान्छु भनेर चाहिँ एउटा निलो आँखा भएको कुहिरे मान्छे आउँछ यो देशमा, प्लेनमा चढेर आयो है, मलाई देखाइदेऊ सगरमाथा कता हो है भनेर भन्छ है, छ्याङ छुङ छुइङ गर्छ उसले होइन, उसले अब उसलाई थाहा छ त कता होबाट जाने हो है, हेटौँडा पुग्ने हो कि ऊ है कि हिमालतिर पुग्ने हो. उसलाई के चाहिन्छ, उसलाई चाहिँ एउटा गाइड चाहिन्छ. गाइड भन्ने सुन्नु भएको छ, अङ्ग्रेजी शब्द हो यो गाइड. गाइड भन्ने मान्छेहरू चाहिँ थुप्रै भेटिन्छ त्यहाँ थमेलतिर है, विदेशी देख्न छ हेलो हेलो गर्दै थाल्छ, गाइड चाहिन्छ भन्छ, म बाटो देखाइदिन्छु, म तिमीलाई चाहिँ डोर्याइदिन्छु भन्ने. अब यो अगुवा भन्ने शब्द त्यही अर्थमा यहाँ प्रयोग भएछ, अगुवा भनेको गाइड, गाइड भनेको चाहिँ डोर्याउने है. भेडाहरूलाई बाख्राहरूलाई गाइड चाहिन्छ, कहाँ राम्रो खर्क छ, कहाँ राम्रो पानी छ है, अनि कहाँ चाहिँ उनीहरूलाई आराम हुन्छ, कहाँ चाहिँ उनीहरूलाई प्रशस्त खर्क हुन्छ, एउटा गोठालोले चाहिँ गाइड गर्छ अथवा अगुवाई गर्छ है. त्यसैले अगुवाहरू भनेको त्यस्तो गर्नेहरू भनेको, जसले चाहिँ बगाललाई, तपाईँ र मलाई विश्वासीहरूलाई आत्मिक रूपमा हामीलाई डोर्याउँछ, हामीलाई आत्मिक कुराहरूमा चाहिँ यताबाट है बाटो त्यता होइन, आत्मिक कुरा है. अरू कुराहरू त हामी आफै आफै होइन जे जे जानेछौँ गर्ने हो होइन, हाम्रो खेती किसान छ कि हाम्रो पसल छ कि सिलाउने छ कि हाम्रो के छ होइन, त्यो त्यसमा त अब तपाईँले आफै होइन सिक्दै आउनु भएको छ होइन, तर आत्मिक कुरामा चाहिँ हामीले सिकेका छैनौँ. हामीले मुक्ति पायौँ तर त्यो त सुरु मात्र हो है, हामी कहाँ जाने थियौँ हिँड्नलाई, हामीलाई आत्मिक अगुवाहरू चाहिन्छ अनि उनीहरू चाहिँ हाम्रो गाइडहरू हुन्. अनि यहाँ भनेको छ उनीहरूलाई चाहिँ हामीले सम्झना गर्नुपर्छ भनेको मतलब ध्यान दिनुपर्छ. अगुवाहरूले जब हामीलाई परमेश्वरको वचनबाट कुरा बताउँछ, अनि यहाँ त्यसैले यसरी भनेको छ आफ्ना अगुवाहरूलाई सम्झना गर जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन्. त्यसैले बुझ्नुभयो बाइबलमा आत्मिक अगुवा भनेको चाहिँ जसले परमेश्वरको वचन सिकाउँछ है. त्यत्तिकै एउटा व्यक्तिलाई यो मान्छेलाई अगुवा बनाउनु पर्ला, आउनु जानुहोस् यहाँ भनेर थपक्क राख्दैमा अनि उसलाई चाहिँ अगुवा भन्ने लेख्दैमा ऊ अगुवा बन्दैन है. अब उसले चाहिँ आत्मिक रूपमा खै अब डोर्याउने आउँदैन होला बिचरा है, उसलाई नै अब म के गरौँ भनिरह होला है. अब त्यसरी हुँदैन है, बुझ्दै हुनुहुन्छ है. जसले चाहिँ परमेश्वरको वचन ऊ आफैले बुझेको छ, बुझेको छ मात्र होइन आफैले गर्दैछ, ऊ हिँड्दैछ, मलाई थाहा छ यो बाटो ठिक छ है, त्यहाँ चाहिँ खाल्डो छैन है, उता चाहिँ खाल्डो छ, त्यहाँ चाहिँ जानुहुन्न, अस्ति नै म हिँडेर लडे पनि थिएँ भन्छ उसले चाहिँ, त्यो बाटो नजानुस्, नराम्रो छ त्यो. अनि त्यसपछि चाहिँ उसले चाहिँ बगाललाई चाहिँ र विश्वासीहरूलाई आत्मिक रूपमा ठिक बाटोमा डोर्याउन के सुनाउँछ, परमेश्वरको वचन. आफ्नो सपनाहरू सुनाएर बस्दैन, मैले यस्तो दर्शन देखेँ उस्तो दर्शन देखेँ भनेर सुनाएर बस्दैन. धेरै चर्चमा त्यस्तो गर्छन्, होसियार है, कोही व्यक्ति चर्चमा जान्छ भन्दैमा, ऊ पनि बप्तिस्मा लियो भन्दैमा, ऊ क्रिस्चियन हो भन्दैमा तपाईँ त्यत्तिकै नाम फाल्नुहोस् है. तपाईँले चाहिँ उसले भनेको कुरा चाहिँ वचनको कुरा हो कि होइन, मुख्य कुरा त्यो, जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन् उनीहरूको चालचलनको परिणाम विचार गरेर उनीहरूको जीवनलाई राम्ररी हेर भनेको छ. किनभने उनीहरू हाम्रो अघि अघि जाने गाइडहरू हुन्। अब प्लेनबाट आएको त्यो कुहिरे पनि सगरमाथा चढ्न चाहेछ होइन, अनि उसले चाहिँ बाटो कता हो थाहा छैन, अनि उसको अगाडि चाहिँ हाम्रो एकजना शेर्पा भाइ चाहिँ अगाडि जाँदैछ है। अब ऊ राम्ररी हेर्नु पर्यो, शेर्पाले कहाँ टेक्दैछ होइन, हाम्रो च्याङ्बाले कहाँ टेक्दैछ होइन, राम्रोसँग अथवा पासाङले होला होइन, कताबाट जाँदैछ है, अनि विचार गर्नु पर्यो त्यहाँबाट जाँदा राम्रो हुँदो रहेछ भनेर होइन। अनि किनभने गाइडलाई थाहा हुन्छ, त्यसैले त ऊ गाइड भएको, अगुवालाई पनि थाहा छ, त्यसैले परमेश्वरले उसलाई चाहिँ एउटा बगालको जिम्मा दिनुहुन्छ। अब कहाँबाट सक्छ, उसले पनि धेरै अनुभवहरू गरेर सिकेको हुन्छ, अझ पनि सिकिरहेको हुन्छ, उसले सबै त जानै हुँदैन, उनीहरूको चालचलनको परिणाम विचार गरेर अनि त्यसपछि के गर, उनीहरूको विश्वासको देखा सिकी गर, उनीहरूको विश्वासको के गर, देखा सिकी गर। मेरो आत्मिक अगुवाहरू आज मलाई जसले हुर्काउनु भयो नि धेरै परदेशमा हुनुहुन्छ, तर आजसम्म पनि म उहाँहरूलाई पछ्याइरहन्छु, मलाई सल्लाह चाहियो भने कहिले म चिठी लेख्छु है, अमेरिकासम्म म त्यहाँ हो प्रभुलाई पाएको, मैले त यहाँ सुषमा सुनेको थिएन, अनि गएको हप्तासम्म पनि मलाई उहाँहरूले अगुवाई दिइरहनुहुन्छ, आत्मिक अगुवा त सबैको लागि रहेछ। अनि यहाँ म तपाईँलाई अलिकति सकिन नसकि भए पनि तपाईँलाई प्रयास गर्दैछु सहायता गर्नलाई, किनभने अलिकति मैले तपाईँहरूले भन्दा अलिकति जानेको होला, किनभने प्रभुको अनुग्रहले हामीले जे सिक्छौ नि अरूलाई सिकाउनु पर्छ, अनि तपाईँहरू पनि त्यस्तै हुनुपर्छ, तपाईँहरू बिस्तारै अब अरूहरूको अगुवा हुन थाल्नुपर्छ हो है, तपाईँ यहीँ उभिएर सिकाउनु पर्छ भन्ने छैन, नडराउनुहोस् है, सायद कोही कोही होला पनि है, प्रभुले धेरै दिउन् त्यस्ता शिक्षकहरू अगुवाहरू, परमेश्वरको वचनलाई बुझेर आफ्नो जीवनमा प्रमाणित गरेर अरूलाई निश्चित साथ यो हो ठिक बाटो भन्न सक्ने व्यक्तिहरू धेरै होस् यहाँ। तर तपाईँले कम्तीमा आफ्नो छोराछोरीलाई गाइड गर्न त सक्नुपर्छ, कम्तीमा तपाईँको मुक्ति नपाएको श्रीमान अथवा श्रीमतीलाई एउटा असल नमुना भएर बाटो चाहिँ यो रहेछ भनेर प्रभुमा खुसी हुँदै जिउन त सक्नुहुन्छ नि, अनि तपाईँको छिमेकीहरूलाई, अनि तपाईँको अन्य नातागोताहरूलाई, अनि नयाँ विश्वासीहरूलाई, तपाईँले मुक्ति पाएको यदि 4 वर्ष भयो भने, 3 वर्ष भयो भने, अब भर्खर 6 महिना अगाडि प्रभुमा आउने व्यक्तिलाई त तपाईँले 1-2 कुरा त यस सिकाउन सक्नुपर्ने हो है। अनि त्यस्तै गरिकन हामी चाहिँ अरूहरूको अगाडि चाहिँ कस्तो प्रकारले जिउनु पर्यो, देखा सिकी गर्न मिल्ने प्रकारले। त्यसैले प्रश्न अब तपाईँलाई, यदि तपाईँ जस्तै गरेर अरू सबै विश्वासीहरू यहाँ टिस्टुनमा पालुङमा होइन, हामी पालुङ चर्चकाहरू ठ्याक्कै तपाईँले जस्तै तरिकाले जिउन थाल्यो भने यो मण्डली कस्तो हुन्छ होला, झन् राम्रो हुन्छ कि अलिकति झन् नराम्रो हुन्छ कि कतै जाँदैन है। तपाईँ जस्तै प्रकारले देखा तपाईँलाई देखा सिकी गर्यो भने कस्तो हुन्छ, तपाईँको जीवनको आने बानीहरू, तपाईँको परमेश्वरसित प्रार्थना गर्ने तपाईँको आदतहरू, तपाईँ परमेश्वरको वचन सुन्नलाई यहाँ कुन तरिकाले कुन हृदयले आउनुहुन्छ, अरूहरू पनि तपाईँ जत्तिकै भयो भने है यो मण्डली कस्तो हुन्छ, तपाईँ राम्रो विचार गर्नुपर्ने कुरा हो। अनि त्यसैले यहाँ भनेको छ है, वचन सुनाउनेहरू है, जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन्। अब एकचोटि दोस्रो तिमीहरू यहाँ फर्केर जाउँ, हामी यहाँ भन्दैथ्यौँ यहाँ त विश्वासीहरूलाई सम्झना गराइनुपर्छ भने, अनि त्यसैले हामी हरेक हप्ता जुट्छौँ, कहिले काहीँ हप्ताको 2 चोटि जुट्छौँ, अनि वास्तवमा छ नि हामी सक्यो भने त हरेक दिन पनि कम्तीमा आधा घण्टाको लागि विश्वासीहरू जहाँ जहाँ ठाउँ ठाउँमा छ, जस्तै कि ठाडीहरू तपाईँहरू झुरुप्पै एक ठाउँमा हुनुहुन्छ होइन, तपाईँहरू सक्नुहुन्छ भने तपाईँहरूको इच्छा हो होइन, कसैले त रोक्दैन नि तपाईँलाई, तपाईँहरू यदि पालो पिलो हुन्छ कि अथवा एकजनाको घरमा आधा घण्टाको लागि जुटेर एक अध्याय बाइबलको अध्याय पढ्ने र पालो पिलो प्रार्थना गर्ने, सबै अरू विश्वासीहरूको लागि, विभिन्न खाँचोमा परेको विश्वासीहरूको लागि, अनि यहाँ प्रभुको वचन सुन्न फैलाउनको लागि जुन खाँचो छ त्यसको लागि प्रार्थना गर्नुभयो भने, अनि जसलाई विभिन्न परीक्षा भइरहेछ अनि रोग बिमारी भइरहेछ, नयाँ सुन्नेहरू आइरहेछन्, उनीहरूको लागि प्रार्थना गर्नलाई आधा घण्टाको लागि हरेक दिन जुट्नुभयो भने कति राम्रो हुन्छ, अनि तपाईँहरूको इच्छा हो त्यो,
तपाईँहरू ठहरेमा जुट्नु होला भनेर मैले भनेर हुने होइन त्यो होइन म को हो मैले त वचन सुनाउने हो है इच्छा तपाईँहरूको हुनुपर्छ है होइन अनि त्यसैले त्यसै गरी यहाँ चित्रेमा होइन यहाँ देउरालीमा अनि मालगिरीको आज कोही पनि हुनुहुन्न मालगिरीमा होइन कहाँ कहाँ छन् हामी कुवा पानीमा होइन अनि पोखर बजारमा त जुट्ने गर्छ है दिदी बहिनीहरू छन् धेरै छ अनि दिदी बहिनीहरू चाहिँ अब कहिले काहीँ आलु निकाल्न परेर मारामार पर्दो रहेछ तर पनि दस मिनट मात्र भए पनि कोही एकजना बहिनी आउँछ एकछिन प्रार्थना गर्छ जान्छ है कहिले काहीँ एक सबैजना आउनु पनि भ्याउँछ है ठिकै छ जहिले आउन सक्छ सकिन्छ सक्दो प्रयास गरिन्छ त्यसले चाहिँ एक चाहिँ हामीलाई प्रभुमा सँगै बढ्नलाई मद्दत गर्छ एकले अर्कालाई सिक्नलाई सिकाउनलाई एकअर्काको निम्ति प्रार्थना गर्नलाई मण्डली भनेको चाहिँ यसरी हो है हामी चाहिँ एक भएर जिउनलाई हामी एउटै शरीर हौ यो कसरी अभ्यास गर्ने यदि हामी चाहिँ होइन ठिक छ हप्ताको एक दिन त जुटिरहेछौँ है तर हामी जहाँ जहाँ छौँ नजिक साथ हामी प्रभुको वचन र प्रार्थनामा चाहिँ लागिरहने यो दुईटा कुरा गर्यो भने चाहिँ नि तपाईँ बढ्नुहुन्छ प्रार्थना वचन प्रार्थना वचन प्रार्थना वचन प्रार्थना यति दुईटा कुरा गर्नुहोस् तपाईँ आत्मिक जीवनमा बढ्न थाल्नुहुन्छ है एउटा बच्चालाई चाहिँ दुध अनि लिटो भनेर जस्तै क्या त्यो चाहिँ है लिटो खाँदै खाँदैन यसले है अनि उसले चाहिँ बढ्न थाल्छ अनि एउटा विश्वासीलाई प्रार्थना र वचन छैन भने कहाँबाट बढ्छ है ऊ त हप्ताको एक दिन आउँछ यहाँ होइन एकछिन निन्द्र लाग्छ होला आराम पनि हुन्छ एकछिन आराम भयो शान्त प्रियहरू है त्यसैले प्रभुको सामान्य कडा आज्ञा दिने उनीहरूलाई यी कुराहरूको सम्झना गराइदेऊ अनि त्यसपछि अब यहाँ के कुरा सम्झाउने रहेछ यहाँ अब अगाडि बढ्छौँ उनीहरूले शब्दहरूको बारेमा तर्क वितर्क नगरून् है कुरा नै तर्क वितर्क त्यसले चाहिँ फाइदा हुँदैन भनेछ जसबाट केही फाइदा हुँदैन है एकदमै सांसारिक कुराहरूले संसारको कुराहरू है मान्छेले गर्ने कुराहरू है अनि त्यो जुन धेरै फाइदा नहुने कुराहरू नगर्नु भनेछ बुझ्नुभयो फाइदा नहुने कुरा नगर्ने अरे ओहो है यहाँ भने चाहिँ जसबाट केही फाइदा हुँदैन तर सुन्नेहरूको बर्बादी हुन्छ त्यस्तै खालको कुरा हो भने यदि झगडा आउने खालको कुरा हो भने अनि हामीले पनि त्यही कुरा गर्न थाल्यो उसले पनि त्यही कुरा गर्न थाल्यो उसले भन्यो उसले अनि त्यो सब कुरा गर्न थाल्यो भने के हुँदो रहेछ नि बर्बादी ल्याउँछ अरे त्यसैले हामी होसियार हुनुपर्छ हाम्रो कुराहरूमा हाम्रो बोलीहरूमा एकदमै होसियार हुनुपर्छ नत्र सुन्नेहरूको बर्बादी हुन्छ अरे यहाँ त सुन्नेहरूलाई पो बेफाइदा हुन्छ अरे कान यहाँ सुन्नेहरूलाई चाहिँ एकदम यो के हो यो बर्बादी भनेको यो नेपालीमा यहाँ बर्बादी भनेर अनुवाद जुन गरेको छ नि यो बाइबलको ग्रिक भाषामा चाहिँ यो अर्थ चाहिँ के भने अब म गर्दिनँ यो किनभने यहाँ भरि पानी छ त्यो चाहिँ के भने मैले ठ्याक्कै यो लिएर चाहिँ ठ्याक्कै यसलाई उल्टाएको छु त्यो बर्बादी भनेको उल्टाउन अनि बर्बाद हुँदैन यहाँ बर्बाद हुन्छ यहाँ झन् यहाँ गऱ्यो भने त झन् बर्बाद हुन्छ है तपाईँको टाउकोमा पऱ्यो भने त अलिक शीतल पनि हुन्छ होला त्यतिको हाँसो गरे कि निन्द्रा आउला भनेर अलिकति हँसाउनु पनि पर्दो रहेछ तपाईँहरूलाई ठिक छ अनि त्यसैले सुन्नेहरूलाई बर्बादी भनेको उसको उनीहरूको जीवनलाई है अब उनीहरू त खडा हुनुपर्नेलाई झन् उल्टाइदिने घोप्टो पारिदिने है घोप्टो पारिदिने उल्टो पारिदिने अथवा नष्ट एउटा घर सुन्न घरलाई चाहिँ घरलम्मै ढालेको जस्तै त्यो शब्द हो अनि यसले चाहिँ के जनाउँदैछ भने त्यो सुन्नेहरूलाई चाहिँ घोप्ट्याउनु बर्बाद गर्नु बिगार्ने यसको मतलब चाहिँ उनीहरू चाहिँ अब ठिक बाटोमा लाग्दैनन् उनीहरू चाहिँ बाटो बिराउने हुन्छ यदि हामीले चाहिँ यो आवश्यक भन्दा बढी कुराहरू गर्यो भने नचाहिँदो तर्क वितर्कहरू गर्यो भने फाइदा हुने सट्टामा बर्बादी पो हुँदो रहेछ त्यसैले के गर्ने त बरु हामीलाई दिएको आज्ञा के छ यहाँ पन्ध्र पदमा अब पढ्छ तर यसो गर्नु भनेछ आफूलाई यहाँ भनेछ पन्ध्र पद आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ
यहाँ के भनेको छ भने हामीले गर्नुपर्ने यो हो, हामीले के गर्नुपर्ने हो, हामी सबभन्दा पहिला चाहिँ हाम्रो ध्यान चाहिँ केमा आउनुपर्छ, हरेक बिहान हामी उठ्दाखेरि हरेक दिन हामी एउटा विश्वासी हौ भने म चाहिँ एक दिन परमेश्वरको सामु म खडा हुनुपर्छ है, येशु ख्रिस्टको न्याय आसनको सामु म खडा हुनुपर्छ होइन, विश्वासीहरू एक दिन हामी खडा हुनु पर्दैन उहाँको सामु हुनुपर्छ कि पर्दैन, विश्वासीहरू तपाईँले प्रभुलाई चिन्नु खडा हुनुपर्छ, बाइबल लेखेको छ हरेक हामी हरेकले आफ्नो निम्ति लेखा दिनेछ, अर्काको निम्ति होइन होइन, आफ्नो श्रीमतीको निम्ति होइन, आफ्नो भाइको निम्ति होइन, आफ्नो निम्ति है, अनि त्यसैले त्यो दिन म खडा हुनेछु भन्ने जानेर, अनि त्यो दिन चाहिँ आजै हुन सक्छ, कुनै घडी प्रभु आउन सक्नुहुन्छ, अनि यो हाम्रो लेखा दिने समय यति नजिक हुन सक्छ, अनि वास्तवमा यदि हामी ल ठिक छ ल 70 वर्षै बाँचे पनि कति वर्ष हो र त्यो 70 वर्षको अन्तमा त हामी खडा हुनु पर्यो नि त होइन, त्यो त सकिन्छ नि 70 वर्ष भने त्यति पनि बाँच्दैन होला होइन त, तपाईँ त 70 वर्ष नागिसक्नु भयो अझ अरू 70 त बाँच्दै हुन्ला है आमा, गाह्रै गाह्रै पर्ला जस्तो है, अब म पनि 45 पुगिसकेँ है 70 पुग्दैन, अब 20-30 वर्ष कति हुन्छ प्रभु आउनुभयो भने आज है प्रभुको सामै खडा भएर हामी के हुन चाहन्छौँ, उहाँले हामीलाई चाहिँ स्याबदास भनेको सुन्न चाहँदैन, एउटा कामदार एउटा काम गर्ने मान्छेले आफ्नो मालिकबाट स्याबदास सुन्न चाहँदैन, म त एकदम सुन्न चाहन्छु, म पहिला अफिसमा काम गर्थेँ, एउटा अफिस दुईटा अफिस अनि फेरि अर्को तिनवटा अफिसमा काम गरेँ म है संसारको काममा, अनि त्यहाँ काम गर्दाखेरि चाहिँ हरेक सालको अन्तमा चाहिँ सबै काम गर्नेहरूको चाहिँ मूल्याङ्कन हुन्थ्यो, कतिको राम्रो काम गरे, ठिक टाइममा आए कि आएन, अँ टाइमको कुरा गर्दाखेरि त आज एकदम ढिलो भएको छ है, हामी 11 जुट्नुपर्ने हो है, आज त भाइको घडी हेर्दै थिएँ यहाँ घडी नभएर, त्यसो हेर्दाखेरि 11:43 देखिसकेको थिएँ मैले हाम्रो यहाँ वचन सुरु गर्दाखेरि, हामी 11:20 चाहिँ 25 चाहिँ प्रार्थना गर्न थाल्यौँ है, अनि त्यसैले त्यो चाहिँ खै हामीले सुधार्नै नसक्ने हो कि अब चाहिँ अब जस 11 हो है, अनि त्यो त्यसैले को कति बजी आउँछ मतलब त राख्नुहोस्, 11 अगाडि नै आइदिनुहोस् अनि राम्रो हुन्छ है ल, अनि त्यसपछि हामी यहाँ के भन्दै थियौँ मतलब बिर्सिन्छ, प्रभुको सामने चाहिँ हाम्रो चाहिँ सब लेखा हुन्छ है, अनि उहाँले चाहिँ अनि मैले मेरो अफिसको कुरा गर्दै है अफिसमा हुँदाखेरि चाहिँ 1 वर्षभरिको सब मूल्याङ्कन हुन्थ्यो, यो मान्छे चाहिँ अफिस ठिक टाइममा आयो कि आएन, जहिले पनि 5 ढिलो आउँथ्यो कि है, हाम्रो त टाइम लेख्नु पर्थ्यो कति बजे आयो भनेर है, अनि आजकल त मिसिन छ त्यहाँ त ढाँट्नै पाउँदैन कि होइन, 9 आएर पनि 8 लेख्न पाउँदैन त्यहाँ, किन मिसिनले त खाक गर्छ 9 लेखिदिन्छ त्यहाँ कि एउटा त्यस्तो हुँदो रहेछ, अनि यसरी अनि त्यसपछि चाहिँ हामी चाहिँ चाहिँदैन नचाहिँदो धेरै बिदा लियौँ कि है, त्यो पनि हेर्थ्यो हाम्रो मालिकले, अनि त्यसपछि उसले हेर्थ्यो, अनि ऊ चाहिँ बेला बेलामा काम गरिरहेको ठाउँमा होइन, म चाहिँ कम्प्युटरमा बसेर काम गरिरहेको छु, ऊ हेर्न आउँदाखेरि चाहिँ म कम्प्युटरमा काम गर्न सट्टामा साथीसँग होइन आऊ गरेर गफ गरेर बसिरहेको छु कि है, त्यो त सब हेर्छ नि होइन, अनि मलाई यो काम भ्याऊ 2 भन्दाखेरि म 2 लगाइदिन्छ कि है, अब त्यो त सब लेखाजोखा गर्थ्यो, त्यो अनुसार वर्षको अन्तमा चाहिँ हाम्रो चाहिँ मूल्याङ्कन हुन्थ्यो है, त्यो अनुसार हाम्रो चाहिँ के अरे प्रमोसन हुनु पनि सक्थ्यो, हाम्रो दर्जा बढ्न सक्थ्यो, माथि घट्न पनि सक्थ्यो, निकालिदिनु पनि सक्थ्यो यदि चाहिँ, अब म चाहिँ जहिले पनि चाहन्थेँ मेरो मालिकले चाहिँ एकदम राम्रो काम गर्यो प्रदेश तिमीले भनेर भनेको चाहिँ मलाई सुन्न मन लाग्थ्यो, त्यो सुन्न पाएन भने मलाई दुःख लाग्थ्यो, भनेपछि राम्रो गरेन त मैले होइन, किन म त एउटा राम्रो कामदार हुनलाई त्यहाँ काममा छु त होइन, खेलेर बस्न त होइन है, त्यस्तै गरी अब सुन्नुहोस् है, तपाईँ र मलाई जुन दिन प्रभुले बचाउनु भयो नि हामीलाई कामदार बनाउनु भयो, बाबुले सुन्नु भयो तपाईँले त्यो विचार गर्नुभएको थियो, कामदारले है तपाईँ र म चाहिँ प्रभुको बारीमा काम गर्ने कामदार, उहाँको भवनलाई बढाउने कामदारहरू, उहाँको दाखबारीमा धेरै फल फलाउने कामदारहरू, हामी चाहिँ प्रभुको कामदारहरू, कुनै मान्छेको होइन होइन, कुनै मान्छेको लागि हामी काम गरिरहेको छैन छौँ त है, हामी प्रभु येशु ख्रिस्टको लागि जसले हामीलाई चाहिँ बोलाउनु भयो है, अनि अब चाहिँ संसारको एउटा मालिकले त कामदारहरूको मूल्याङ्कन गर्दो रहेछ वर्षै पछि अझ, अनि प्रभुले गर्नुहुन्न होला त एक दिन है, उहाँले त गर्छु भन्नुभएको छ। अनि त्यसैले त्यो दिन चाहिँ हामी के हुन चाहन्छौँ भने हामी पास हुन चाहन्छौँ, पास है। त्यसको मतलब चाहिँ हामी चाहिँ स्वर्ग पुगोला कि नरक पुगोला भन्ने त्यसमा हामीलाई चाहिँ शंका होइन, त्यसमा हामीलाई चाहिँ प्रश्न पनि छैन। सर तपाईँ यदि तपाईँले मुक्ति पाउनु भएको छ भन्दा तपाई त स्वर्ग जाने भन्ने कुरा तपाईँको आधारमा त होइन नि, यो त सित्तैमा तपाईँलाई प्रभु येशूको रगतद्वारा किनिएको हुनाले तपाईँ ग्यारेन्टी नै प्रभुको स्वर्गमा चाहिँ पुग्नुहुन्छ। तर त्यसको कुरा गरिरहेको छैन मैले अहिले, म के को कुरा गर्दैछु भने तपाईँ अब परमेश्वरको छोरा भएकोले, परमेश्वरको सन्तान भएकोले, उहाँको कामदार भएकोले, उहाँलाई मनपर्दो जीवन जिए कि जिएन त्यसको कुरा गर्दैछु। मनपर्दो जीवन भए कि भएन उहाँले चाहिँ हेर्नुहुन्छ। अनि त्यो दिन चाहिँ हामी चाहिँ प्रभुको स्याबवासी पाउने हुन चाहन्छौँ। अब एकचोटि दोस्रो कोरिन्थीमा यसो पल्टाउनुहोस् है, यो कुरालाई यसो अलि स्पष्ट गर्नलाई। दोस्रो कोरिन्थी पाँच अध्यायमा हेर्नुहोस् त मसँगै, दोस्रो कोरिन्थी पाँच अध्याय र आठ पदमा हामी पढ्न लागिरहेछौँ, छ पददेखि पनि पढौँ है। दोस्रो कोरिन्थी पाँचको छ पद, अनि यहाँ हाम्रो बहिनीहरू आउनुभएको छ है, अनि पहिला पनि आउनुभयो जस्तो चाहिँ लाग्छ क्यारे है, तर कोही कोही नयाँ जस्तो पनि हुनसक्छ। अनि बहिनीहरू मलाई थाहा छ तपाईँहरूलाई अहिले मैले भनिरहेको कुरा अलिकति बुझ्न गाह्रो हुन्छ है, किनभने तपाईँहरूलाई भन्नुपर्ने कुरा म चाहिँ आजको सभा सकिएपछि छ नि, नभाग्नुहोस् है, तपाईँको नानीहरू छ बसिराख्नुहोस् ल, किन मैले तपाईँलाई केही चित्रहरूद्वारा चाहिँ तपाईँले सुरुमा बुझ्नुपर्ने कुराहरू म तपाईँलाई सजिलो साथ बुझ्ने कुराहरू बताउँछु है। अहिले चाहिँ उहाँहरूलाई म केही कुराहरू भन्दैछु, किनभने यहाँ भनेको छ है, प्रभुको सामने कडा आज्ञा दिने उनीहरूलाई यी कुराहरूको सम्झना गराइदियो भनेकोले मैले त गर्नु पर्यो नि है, प्रभु मैले गरेँ भनेर एकदिन भन्न पाउन होइन। अब यहाँ त्यसैले यहाँ पढ्न लागिरहेछौँ दोस्रो कोरिन्थी पाँच अध्यायको छ पदमा, यसकारण यो कुरा जानेर हामी सधैँ ढुक्क छौँ। अरे है, विश्वासीहरू चाहिँ एकदम के छ अरे, ढुक्क छौँ अरे। अब तपाईँ प्रभु येशूमा विश्वास गर्नुभएको छ भने तपाईँ एकदम ढुक्क हुन सक्नुहुन्छ। के कुरामा ढुक्क भने, यहाँ लेखेको छ जबसम्म हामी शरीरमा हुन्छौ तबसम्म हामी प्रभुदेखि टाढा छौं। आठ पद, हामी ढुक्क छौं र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्दछौ। ढुक्क छौं यो शरीरमा अहिले यहाँ छौं, तर प्रभुलाई हाम्रो आँखाले अहिले नै देख्न पाएको छैन, हामी स्वर्गमा छैन, अहिले हामी यात्री छौं, परदेशी छौं, हामी संसारमा छौं। तर हामी के कुरामा ढुक्क छौँ भने, जुन घडी यो शरीरबाट म निक्लिन्छु नि, चाहे मेरो मृत्युको दिन अथवा प्रभुको आगमनको दिन, दुई मध्ये एउटा तरिकाले जुन दिन म यो शरीरबाट म चाहिँ निस्कन्छु है, म निश्चित छु भन्दैछ, मलाई ढुक्क छ कि म चाहिँ कहाँ पुग्छु भन्ने कुरामा मलाई चाहिँ दोधार छैन, प्रश्न छैन, शंका छैन, तपाईँलाई छ कि छैन? भन्नुमा बहिनी, तपाईँ यो शरीरबाट निस्केपछि चाहिँ कहाँ पुग्नुहुन्छ कि निस्किनुहुन्न, त्यही शरीरमा बसिरहनुहुन्छ कि सुन्दैनुहुन्छ है? यो शरीर त सधैँको लागि त होइन होला नि, हो र बहिनीहरू? यो शरीर छ नि तपाईँको, तपाईँको आफ्नो आफ्नो एउटा एउटा छ, मेरो पनि एउटा छ, यही शरीरमै बसिरहन्छ त हामी 1000-2000 वर्षसम्म यहीँ होइन, कहीँ हो संसारमा मन्दमा बहिनी, हुँदैन है त्यो त, त्यो त कोही नत्र भने त खै त हिँडिरहेको मान्छेहरू 1000 वर्षको मान्छे खोइ त एउटा पनि छैन है, छैन है, कहाँ गए है उनीहरूको शरीर? कहाँ छ शरीर? त यहीँ छोडेर गए हो, ऊ त्यहाँ जला हो भन्छ होला है, चिहान त्यहाँ छ भन्छ। अनि मान्छे खोइ त भन्दाखेरि खै कहाँ गयो कहाँ गयो, कुरा गर्न पायो हुन्थ्यो है, भेट्नै पाएको छैन, खालि सम्झना गर्छौँ, फोटो चाहिँ छ एउटा, अब 1000 वर्ष अगाडिको त फोटो छैन होला, तर 50 वर्ष अगाडिसम्म चाहिँ होला कि है, त्यो पनि मुस्किलले है। त्यसैले खै त, त्यसैले यो शरीरमा केही दिनलाई छौँ प्रियहरू, अनि यसमा छैनौँ त्यसपछि। अनि यदि विश्वासी हुनुहुन्छ भने तपाईँ ढुक्क हुन सक्नुहुन्छ कि शरीरबाट अलग भएर तपाईँ चाहिँ प्रभुसित रहन पुग्नुहुन्छ, प्रभुसित रहन पुग्नुहुन्छ।
अनि कसरी प्रभुसँग रहन पाएको हामी हामी एकदम राम्रो भएकोले अरू भन्दा होइन अरू जत्तिकै झन् नराम्रो हामी पापीहरू हौ तर येशु ख्रीष्टको रगतले हाम्रो पापहरू क्षमा गरिदिनु भएको उहाँको मृत्युले हामीलाई जीवन मिलेको उहाँ हाम्रो सट्टामा क्रुसमा मर्नुभएको हामीले विश्वास गर्यौं उहाँमा त्यति गर्यौं होइन विश्वास गरेको केही ठुलो कुरा हो त केही ठुलो कुरा त होइन नि हामीले प्रभु बचाउनुहोस् भन्यौँ त्यति गर्यौँ कुनै ठुलो काम त थिएन तर प्रभुले चाहिँ त्यति गरेकोमा उहाँतिर फर्केकोमा हामीले पाप र संसार र मूर्तिहरूलाई छोडेर येशु ख्रीष्टमा फर्केकोमा हामीलाई चाहिँ दया गरिकन उहाँको प्रेम र प्रतिज्ञा पूरा गर्दै हामीलाई बचाउनु भयो स्वाट्टै एकैछिनमै सधैँको लागि मुक्ति पायो त्यसैले ढुक्क छ अब अनि उहाँ कहाँ पुगेपछि के हुन्छ यहाँ भनेको छ यस्तो कुरा नौ पदमा दोस्रो कोरिन्थी पाँचको नौ यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं यहाँ के अरे उहाँका निम्ति ग्रहण योग्य बनिने प्रयत्न गर्दछौ हामी एउटा कुराको लागि एकदमै लालसा गरिरहेका छौं एकदमै हामी कोसिस गरिरहेका छौं अथवा लागि परिरहेका छौं त्यो के भने उहाँलाई मन पर्दो हुनको लागि अनि यो शब्द चाहिँ अहिलेको भन्दा अलिकति फरक शब्द हो यहाँ चाहिँ ग्रहण योग्य भनेको चाहिँ उहाँलाई खुसी पार्नको लागि भने उहाँलाई खुसी पार्नको लागि है म मालिकलाई खुसी पार्न चाहन्थे है हेर्नुहोस् मैले यो काम भ्याएँ तपाईँले दिनुभएको थियो दुई दिनमा गरिदिनु भनेको मैले त एकै दिनमा भ्याएँ ओहो एकै दिनमा काम त बडो राम्रो छ भन्यो भने मलाई एकदम खुसी लाग्छ है यो हेरेर भन्ने कस्तो लाग्छ होला मलाई है म त शर्ममा पर्छ है मुख पनि देखाउन सक्दिनँ होला है बुझ्नुभयो है अनि हामीले मुक्ति त पायौँ सित्तैमा अब एक दिन प्रभुको सामु हामी खडा हुन्छौँ हाम्रो जीवनभर भनेको प्रभुलाई चिनेको दिनदेखि हामी उहाँका नपुगुन्जेलसम्मको हाम्रो कस्तो प्रकारले जियौँ उहाँको निम्ति जियौँ कि आफ्नो निम्ति जियौँ संसारको निम्ति जियौँ कि प्रभुको निम्ति जियौँ भनेर हामीले हाम्रो जाँच गर्नुहुँदाखेरि हामी चाहिँ ग्रहणयोग्य बनिनलाई उहाँको स्याबास पाउनलाई चाहिँ के गर्दछौ प्रयत्न गर्दछौ प्रयत्न भनेको एकदम लागि पर्नु मैले दुई दिनमा भ्याउ भनेको काम चाहिँ एक दिनमा भ्याउन त एक बेसरी लागि पर्नुपर्छ नि है उसलाई खुसी पार्न एक दिन चाहिँ अझ चाँडो गरिदिएको मैले एक्स्ट्रा राति राति बसेर अफिस टाइम भन्दा पनि बढी ओभर टाइम पैसा पनि छैन होइन म चाहिँ त्यो जब गर्छु नि त्यसको स्याबासी चाहिँ आउँछ अब ड्युटी मात्र पुरा गऱ्यो भने त तिमीले गर्नुपर्ने गरे हुन्छ तर त्यहाँ हामीले खोज चाहेको भन्दा पनि अथवा मागेको भन्दा बढी गऱ्यो भने चाहिँ तब विशेष त्यहाँ स्याबासी हुन्छ त्यसैले प्रयत्न गर्दछौ अरे प्रिय विश्वासी दाजुभाइ दिदीबहिनीहरू यो कुरा चाहिँ सम्झाएको चाहनुहुन्छ प्रभुले अनि प्रभुको वचन सुनाउनेहरूले चाहिँ तपाईँलाई सम्झाउँछन् अनि तपाईँले चाहिँ यो वचन सुनेर अब प्रयत्न गर्नुहोस् कति कुराहरूको लागि कति लागि पर्नुहुन्छ तपाईँहरू यसो विचार गर्नुहोस् त अनि लागि पर्नुपर्छ हाम्रो जुन खेतबारीहरू छ नि त्यसमा बेसरी परिश्रम गर्नुपर्छ जहाँ हाम्रो विभिन्न पाल्तु वस्तुहरू छन् त्यसमा पनि हामीले प्रयत्न गर्नुपर्छ यी सब छँदैछन् तर तपाईँ प्रभुलाई खुसी पार्नको लागि चाहिँ कतिको प्रयत्न गर्नुहुन्छ तपाईँको घरमा तपाईँको आफ्नो बोली व्यवहारहरू आफ्नो श्रीमान श्रीमती सम्बन्ध आफ्नो छोराछोरी हराएका मानिसहरू अनि आफ्नो सोचाइहरू आफ्नो गराइहरू तपाईँको सबै कुराहरूमा चाहिँ प्रभुलाई खुसी पार्नलाई चाहिँ दिनहुँ तपाईँ उठ्ने बित्तिकै तपाईँको सोचाइ त यो हुनुपर्ने के कसो है किन प्रभुको कामदारहरू हामी अनि एक दिन उहाँले लेखा लिनुहुन्छ अनि त्यसैले यहाँ दस पदमा भनेछ किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रीष्टको न्यायसनका सामु देखा पर्नुपर्छ देखा पर्नै पर्छ अब दोस्रो तिमी चाहिँ दुईमा पल्टाउनुहोस् त ल त्यहाँसम्म हामीले हेर्यौँ है दोस्रो तिमी दुईमा चाहिँ यहाँ पनि यो प्रयत्न गर भनेछ आफूलाई परमेश्वरका ग्रहण योग्य तुल्याउने प्रयत्न गर भनेर चाहिँ यहाँ आज्ञा दिएको छ है अनि यहाँ चाहिँ यो ग्रहण योग्य शब्द चाहिँ अलिक फरक हो फेरि नेपालीमा एउटै लेखे पनि यो चाहिँ के भने जस्तो कि अघि मैले एउटा उ गर्दै थिएँ
हेरौँ त यहाँभित्र छ होला। अघि तपाईँ आउनुभन्दा अगाडि चाहिँ तपाईँले सोचिरहनु होला किन यो आजको कालो बाक्स चलाउनु भएन, तपाईँले भन्नु होला। कारण एउटा छ, अनि मैले चाहिँ यसमा ब्याट्री राख्नुपर्छ, हेर्नुहोस् है, यहाँदेखि त्यहाँसम्म पुग्नु पर्यो नि त, ए ब्याट्री पनि छैन रहेछ। अनि मैले ब्याट्री पनि राखेँ है कि, अनि यहाँ ब्याट्री छ, पहिला जस्तै मैले ब्याट्री मिलाएँ, नेगेटिभ पोजिटिभ मिलाएँ होइन, तर यो सब गरेँ मैले, दुई तिनचोटि गरेँ, फेरि एकचोटि मात्र पनि होइन गरेँ, यहाँ पनि अन गरेँ, त्यहाँ पनि अन गरेँ, काम गरेन है, फुकर्छु यहीँको आफ्नो मात्र आवाज आउँछ, त्यहाँबाट केही पनि आवाज आउँदैन। यो चाहिँ के भयो, मैले टेस्ट गर्न खोजेको, टेस्टिङ टेस्टिङ भन्छ नि मान्छेहरूले होइन, टेस्टिङ टेस्टिङ भन्न खोजेको, अब टेस्टिङ गर्दाखेरि त फेल पो भयो नि त। अब यो टेस्टिङ भनेको चाहिँ के हो भने परीक्षा, जाँच्नु है, जाँचेको ठिक हुन्छ कि ठिक हुँदैन, आज यो चलाउनु मिल्छ कि मिल्दैन, आज यसबाट बोल्न पाए हुन्थ्यो अनि मेरो घाँटीलाई सजिलो हुन्थ्यो भन्ने चाहिँ गरेको, यो त फेल खा, फेल खाएपछि यसलाई के भनिन्छ, यो चाहिँ ग्रहण योग्य भएन। भनेको मतलब के जस्तो भने तपाईँले चाहिँ यो सुन चाहिँ सक्कली हो कि नक्कली हो है, सक्कली भइदिएको हुन्थ्यो है, यत्रो सुन छ तपाईँले कहाँबाट भेट्नु भयो, अनि त्यसपछि चाहिँ तपाईँ जाँच्नलाई लानुभएछ अनि कसी लगाएछ होइन त कान्छी दिदी, सुनमा चाहिँ के लगाउँछ, कसी लगाउँछ है, यो कसी लगाउने चिज चाहिँ के भने त्यसलाई जाँचेको, जाँचेको हो कि होइन, जाँचेको। मेरो पानी हुन्छ, पानी किन्नुहोस्। अनि जाँच्दाखेरि है कि त त्यो पास हुन्छ सुन हो भनेर, कि त फेल हुन्छ, यो चाहिँ खै कुनी के हो सुन चाहिँ होइन है, यो फलाम हो जस्तो होइन। अब यो ग्रहण योग्य भनेको त्यो, अनि यहाँ के भनेको छ भने प्रभुको सामु चाहिँ उहाँले जाँच्दाखेरि है यो चाहिँ यो ठिक छ, यो पास भयो भनेर चाहिँ भन्नुहोस् भन्ने शब्द चाहिँ यहाँ अलिक फरक छ। अनि यसबाट चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा के कुरा बाँड्न चाहन्छु भने, हाम्रो जहिले पनि सोचाइ के हुनुपर्छ भने प्रभुले जाँच्दाखेरि पास हुन्छ कि फेल हुन्छ, कुनै पनि कुरा के, कुनै पनि विषय आयो तपाईँको जीवनमा, यो गर्ने कि त्यो गर्ने कि त्यो गर्ने कि त्यहाँ जाने कि के गर्ने होइन, अनेक निर्णयहरू, अथवा तपाईँले आफ्नो जीवनमा जे तरिकाले कामहरू गर्दै हुनुहुन्छ है, मुख्य तपाईँको लक्ष्य अथवा सोचाइ के हुनुहुन्छ भने प्रभुको कसीले चाहिँ यो पास हुन्छ कि फेल हुन्छ, बुझ्दै हुनुहुन्छ है। कति मान्छेले चाहिँ यसो गर्दैनन्, विश्वासीहरू भन्नेले पनि गर्दैन, धेरै चर्चहरूमा चाहिँ, धेरै मण्डली भन्नेहरूमा चाहिँ के भइरहेको छ भने प्रभुलाई खुसी पार्न, यो खुसी पार्छै खुसी पार्दै होला प्रभुलाई भनेर सोच्नुको सट्टामा त्यहाँका विश्वासीहरू भनौँ अथवा त्यहाँका मान्छेहरू मिलेर चाहिँ मान्छेलाई कसरी खुसी पारौँ त्यसरी सोचिरहेको हुन्छ। नपत्यायो भने म तपाईँलाई उदाहरणहरू दिन्छु, उनीहरूले भन्छ है कस्तो तरिकाले हामीले बाजा बजायो भने संसारको मान्छेहरूलाई मनपर्छ, अनि उनीहरूले सोच्छ अनि विचार गर्छ हामीले चाहिँ बाजा चाहिँ उनीहरूलाई मनपर्ने तरिकाले बजाउनु पर्छ, कस्तो प्रकारले, उनीहरूलाई त नाच्न मन लाग्छ नाच्ने प्रकारले बजाउनु पर्छ, अनि यही गिटार लिन्छ, अघि पनि गिटार बजाएँ, गिटार केही नराम्रो होइन तर यही गिटारलाई चाहिँ अब नाच्ने प्रकारले पनि बजाउन सकिन्छ है, अब नाच्नु नाच्नु जस्तो लाग्दैन भयो, अब ठ्याक्कै त्यही बजाउँछ कि बजाउनु त भन्ने होइन, तर त्यहाँ विभिन्न तरिका छ है, अनि हो यो तरिका ठिक छ भन्छ उनीहरू, किन ठिक छ, किनभने यहाँ चाहिँ अब धेरै मान्छेहरू आउनेछ, यसले पनि पुगेन, अब चाहिँ ड्रम ल्याउने किन त्यो राख्ने, प्रभुलाई मनपर्छ कि मन पर्दैन त्यो सोचेकै छैन उनीहरूले, धेरैजना जवान भाइ बहिनीहरू आओस् न, धेरैजना युवाहरू आओस् होइन, अब धेरै मान्छे आउनु त राम्रो हो किनभने प्रभुको वचन धेरैले सुनोस् भनेर, त्यो त हामी पनि चाहन्छौँ होइन, यहाँ त अति नटाउ भएको चाहन्छ हामी होइन, यहाँ त धेरै खाली ठाउँ भइरहेछ, धेरैजना आओस् तर हामी चाहिँ डुगु 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 छ्याइ गरेर चाहिँ हामी बोलाउँदैनौँ, त्यो चाहिँ प्रभुलाई मन पर्दैन है, है त्यो त सांसारिक शारीरिक मान्छेको पापी इच्छालाई चाहिँ कुदाउने खालको चलाउने खालको हल्लाउने खालको सङ्गीत हो त्यसैले सङ्गीतले. अर्को चाहिँ के है शैली. कुनै पनि शैली कुनै पनि गर्ने तरिका हुन्छ कि कुनै पनि काम गर्ने तरिका हुन्छ नि. तरिका ठिक पनि हुनसक्छ बेठिक पनि हुनसक्छ. तरिका आत्मिक हुनसक्छ अथवा सांसारिक हुनसक्छ. शारीरिक हुनसक्छ आत्मिक हुनसक्छ. त्यसैले रुल्नु पर्यो. प्रभुलाई कुन मनपर्छ? प्रभुलाई त आत्मिक मनपर्छ. बाइबलीय मनपर्छ. सांसारिक मन पर्दैन. बाइबलमा भनेको छ संसारलाई प्रेम नगर. पवित्र वचनले हामीलाई चाहिँ पवित्र पार्छ अलग गर्छ. यो वचनले हामीलाई सांसारिक बनाउँदैन. तर शैली चाहिँ धेरै झुन्डहरूमा चर्चहरूमा चाहिँ कस्तो छ भने एकदमै सांसारिक है. मान्छेहरूलाई मानवीय कुराहरूले शैली पनि सांसारिक तरिकाले गर्ने चलन छ. अब त्यसको उदाहरण दिए है सङ्गीत भइहाल्यो शैली है. अनि त्यो चाहिँ संसारको जस्तै तरिकाले देखिएर है संसारको जस्तै ए हुन्छ हुन्छ भनेर चाहिँ हामी पवित्र जनहरू चाहिँ हामी फरक देखिनुपर्छ. हाम्रो लवाईदेखि हाम्रो कपाल कटाइदेखि होइन भनौँ न दिदीबहिनीहरूको त लामै राख्नुहोस् होइन. हामी केटा मान्छेहरू छोटो हुनु पर्यो है. अनि तर ए त्यस्तो गर्यो भने त आउनु अप्ठ्यारो लाग्ला नि भने त्यसो सबै हामी लामो लामो पाल्दा पनि होइन. अनि लामो लामो पकाल कपाल भए पनि आओस् होइन. शैली हो त्यो चाहिँ खराब शैली हो. बेठीको संसार जस्तो भएर संसारलाई हामीले माया गरे जस्तो गरेर प्रभुलाई चाहिँ आदर हुँदैन. हाम्रो मुख्य उद्देश्य चाहिँ के हो भने प्रभुलाई ग्रहण योग्य हुने प्रयत्न गर. प्रभुलाई मन पर्दो हुनुपर्छ. त्यसैले हाम्रो सङ्गीतहरूमा अनि शैलीमा तर त्यति मात्र होइन सन्देश पनि कति ठाउँमा चाहिँ प्रभुको वचनको सट्टामा प्रभुको वचनभन्दा फाल्टु कुराहरू चाहिँ है ए त्यो त कहाँ बुझ्छ र मान्छेहरूले होइन यो सुनाएर त भएन नि. के सुनाउँछ भने एउटा कथा सुनाउने हँसाउने रमाइलो गर्ने होइन. अनि त्यहाँ चाहिँ प्रभुको वचन चाहिँ लाई छोडेर चाहिँ खालि मान्छेलाई सुनु सुनु लाग्ने कुराहरू बताउन थाल्ने एकदमै बढेको 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 बढेछ. अनि उनीहरूले मानिसहरूलाई चाहिँ मानिसको पापको बारेमा बताउनु पर्थ्यो. प्रभुको वचनले त्यही भन्छ. मान्छेहरूलाई मुक्तिको खाँचो छ भनेर बताउनु पर्ने थियो है. तर खालि शारीरिक कुराहरू मात्र. आउनुहोस् दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूलाई सबैलाई होइन के रोग लागेको छ. आज चाहिँ चङ्गाई कार्यक्रम गर्नेछौँ है. आज हामी रङ्गशालामा चाहिँ चङ्गाई अनि बेला बेला भइरहन्छ त्यो काठमाडौँमा चङ्गाई कार्यक्रम. अब कसलाई चङ्गाई हुन मन लाग्दैन होला. अब बिचरा मान्छेहरू म पनि रोगी भएको जान्थेँ होला त्यहाँ होइन. प्रभुलाई नचिनेको भए होइन होइन मेरो त ठिक हो नि यो चस्मा लाउँदा लाउँदा मलाई त ऊ भइसक्यो. अब चस्मै लाउनु नपाए हुन्थ्यो भनेर म पनि मेरो आँखाको चङ्गाईको लागि जान्थेँ होला होइन. यो दिन चस्मालाई देख्दै देख्दैन है. तर त्यो चाहिँ सब बाइबललाई चाहिँ अलिकति लिए जस्तो गरेर तर पुरै सन्देश चाहिँ बदलेर है सुसमाचारको सट्टामा चाहिँ मान्छेलाई जे जे सुन्न मन लाग्छ त्यो सुनाउने प्रकारले त्यो शैलीमा त्यो सङ्गीत गरेर चाहिँ अगाडि बढिरहेछ. त्यसैले होसियार हुनुहोस्. अनि त्यसैले हामीलाई अनि त्यो चाहिँ शर्ममा पर्नेछ त्यो है. दोस्रो तिमोथी 2:15 त्यसैले भनेको छ आफूलाई परमेश्वरका ग्रहण योग्य तुलाउने प्रयत्न गर्न. अथवा परमेश्वरले चाहिँ यो ठिक छ अथवा परमेश्वरलाई चाहिँ यो मनपर्छ भन्ने हामी गर्छ. त्यसैले छ नि हामी यहाँ पालन चर्चमा जे गर्छौ हामी प्रभुलाई मनपर्ने कुराहरू गर्न चाहन्छौ. यदि सबै संसारले गरे पनि त्यो प्रभुलाई मन पर्दैन भने हामी नगर्छौँ. अनि हो फलाना काठमाडौँको अथवा कहाँको चर्चले गर्यो रे हामी पनि गरौँ. हामी अरूलाईसँग तुलना नगरौँ खालि बाइबल हेर्ने परमेश्वरको वचनले त्यो कुरा असल छ भन्नुहुन्छ भने हामी गर्ने होइन. तर परमेश्वरको वचनले असल छैन भनेर हामी नगर्ने त्यति हो है. त्यति भएपछि के हुन्छ प्रभुको दिनमा चाहिँ हामीले चाहिँ कसलाई खुसी पार्यौँ मान्छेलाई होइन तर प्रभुलाई खुसी पारेको ठहरिन्छ. त्यसपछि कसरी हामीले थाहा पाउने त है परमेश्वरलाई खुसी पार्ने ग्रहण योग्य उहाँले जाँच्दाखेरि पास हुने कसरी थाहा हुन्छ त हामीलाई यही पदमा बनाएको छ बताएको छ. एउटा कहाँ एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो है जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ. तरिका त यो पो रहेछ. प्रभुलाई ग्रहण योग्य कुरा कसरी थाहा पाइन्छ जब हामीले सत्यको वचनलाई ठिक ठिकसँग छुट्याउँछ. अर्थात् सत्यको वचन भनेको बाइबल, ठिक ठिकसँग छुट्याउनु भनेको ठिक अर्थमा बुझ्नु है, बाइबलको ठिक अर्थहरू हामीले बुझ्नुपर्छ, अनि ठिक ठिक अर्थहरू त्यसको अर्थहरूलाई ठिकसँग हामीले बुझेपछि हामी त्यो अनुसार गर्न सक्छौँ। अनि त्यो अनुसार गरेपछि प्रभुले स्याप्रास भन्नुहुन्छ। जस्तो कि मेरो आईको भनौँ न मालिकले चाहिँ जुन अफिसमा काम गर्थे, ल मेरो अफिसमा आऊ भनेर मलाई बोलाउनु भयो, म गएँ अनि मालिकले चाहिँ मलाई चाहिँ 15 मिनट मलाई बसेर चाहिँ मलाई काम बतायो। अब प्रदेश तिमीले गर्नुपर्ने यो 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 हो, एकदम महत्त्वपूर्ण छ, तिमीले चाहिँ यो भन् भ्याउनुपर्छ, 2-3 जनालाई लियो अनि यस्तो 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 गर होइन। अनि मैले चाहिँ के भनिरहँदाखेरि चाहिँ ध्यान दिइरहेको छैन अरे, ओहो भोक लागिसक्यो, कति कुरा गरिरहेको मालिकले पनि होइन। हजुर हजुर अनि हुन्छ हुन्छ हजुर 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 घडी हेरेर चाहिँ हुन्छ ठिक छ ठिक छ। अब त्यसपछि 15 मिनट सकेपछि म काम गर्ने अब मैले ठिकसँग काम गर्न सक्छु होला, के गर्नुपर्ने, ए जे भयो पनि भइहाल्छ चलिहाल्छ, ए ल यसो यसो गर्ने भने ए केही नि के भन्यो अनि गऱ्यो। अनि त्यसपछि चाहिँ काम देखाउन ल्याएर म हामीले यो गरेँ भनेर के गरेको यो, मैले त यस्तो गर्नु भनेको तिमीले त्यस्तो गरेछ, मैले त्यस्तो नगर्नु भनेको ठ्याक्कै त्यस्तो गरेछ है भनेर चाहिँ मलाई हम्काउँदैन, अनि म चाहिँ शर्ममा पर्नुपर्ने कामदार भन्दैन है, अनि मुख लुकाएर चाहिँ म चाहिँ रातो निलो भएर त्यहाँबाट चाहिँ म चाहिँ हिँड्नुपर्ने हुन्छ। बुझ्नु चाहिँ तपाईँलाई चाहिँ मैले अलिक सजिलो पार्नलाई चाहिँ उदाहरण दिँदैछु, प्रभु सामु ग्रहण योग्य हुने भने उहाँले भनेको के छ है, हजुर हस् 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 हस्। अब हामीले बाइबललाई एकदम हल्का प्रकारले लियो भने ए जे अर्थ लगाए पनि हुन्छ, उसले यो अर्थ लगाउँछ, उसले यो अर्थ लगाउँछ, जे भन्ने पनि हुँदो रहेछ भन्ने तरिकाले गर्ने किताब होइन यो। तर धेरै चर्चहरूमा त्यस्तै छ, एकजना होइन सिकाउनलाई उभिन्छ अनि चरेर पढ्छ अनि त्यसपछि जे जे मनमा लाग्यो भन्न थाल्छ उसले होइन, अथवा यहाँ नभएको कुराहरू अनि कहाँ 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 लान थाल्छ है। म आफैले सुनेको छु क्या, त्यसो भए म अब एक ठाउँमा पुगेको थिएँ अनि शनिबारको दिन पर्यो सङ्गति त म खोज्नु पर्यो, अब कहाँ छ होला सोध्ने, यहाँ कता छ चर्चहरू, एउटा यहाँ छ भने नि, अनि एउटा साथी अविश्वासी बेकारमा लगेछ कि बिचारालाई, उसलाई पनि के अरे म लाने नहुने थियो, अब पहिला मैले जान्नु पर्ने नि राम्रो छ कि छैन, अनि त्यसपछि म जान्छु होइन, नाम त अति राम्रो छ भरतपुर बाप्टिस्ट चर्च होइन, अनि त्यहाँभित्र गएँ, बिल्डिङ पनि राम्रो छ, बसेँ होइन, बेन्चहरू बनाएछ, गजबको भवन छ होइन, अनि त्यसपछि सुरु हुन्छ त्यहाँ, अनि अब कति चिज चाहिँ सहनै पर्यो, तर वचन चाहिँ म सुन्छु आज प्रभुको वचन हो, म सुनेर जान्छु भने, अनि वचन खोले ओहो पार यहाँबाट सिकाउनु लायो भनेर एकदम खुसी भइरहेको थिएँ, तर त्यो पढ्यो तर त्यसको एउटैको पनि छोड्नु टुप्पो छैन है, अनि मुसा दौडेको अरे अनि अनि कालो बिरालो आएको अरे घरमा, अनि टर्च लाइट देखाएको अरे, भूत आएको अरे, के हो के पास्टरले त्यहाँको होइन एकदम मभन्दा कति उमेर गइसकेको कहिलेदेखिको अगुवारेमा त के गर्ने हो जस्तो लाग्छ मलाई। अनि त्यसैले छ नि चर्च भन्दैमा है, एकदम दुःख लाग्दो कुरा हामीलाई, म त हँसाउने प्रकारले भन्दैछ तर एकदमै दुःख लाग्दो कुरा हो। जबकि त्यही व्यक्तिले त्यहाँ परमेश्वरको वचनलाई अलिकति अध्ययन गरेर बरु छोटो 5 मिनट मात्र पनि ठिक कुरा बताइदिएको भए कतिलाई आशिष हुन्थ्यो, त्यहाँ त्यहाँ कतिको हृदयमा प्रभुको वचनले काम गर्थ्यो, त्यहाँ खालि हाँसेर उठेर अनि गए, अनि म त बिचैमै उठेर हिँडेँ, त्यसपछि म त बस्न सकेन है, त्यसपछि कहिले पनि गएको छैन, जसरी म शनिबारमा कहीँ पनि पर्न खोज्दिनँ है, सकेसम्म यहीँ पर्न खोज्छु कि कुनै राम्रो वचन सुन्ने ठाउँमा पर्न खोज्छु म होइन काठमाडौँमा है। त्यसैले प्रभुलाई खुसी पार्नलाई चाहिँ हामीले चाहनुपर्छ, त्यो हाम्रो हृदयको कुरा हो कि, हाम्रो हृदयको कुरा हो। अनि यहाँ के लेखेको छ त्यो अनुसार गर्नलाई, यहाँ भनेको छ सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ, बाइबलमा प्रभुले जे भन्नुभएको छ ठिक 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 त्यही अर्थ बुझ्दै सिक्दै गर्दै, अनि हामी त यो यसलाई त तल झर्नै हुँदैन, हामीलाई यहाँ भनेको वचन यहाँ माथि छ, अब हामी यहाँ तल छौँ, हामी यहाँ तल छौँ, यो वचनलाई पनि तल झार्छौँ भनेर झर्नुहुन्छ हामीले, हामीसँग मिलाउने हो होइन, बरु हामी फेल खाइरहेछौँ भनेर हामी प्रभुको सामु बरु पश्चाताप गरिरहने हो, तपाईँको वचन अनुसार म मिल्नु पर्यो भनेर हामी बिस्तारै प्रभुको अनुग्रहले बढ्दै बढ्दै जानुपर्छ। अनि यदि त्यसो गर्यो भने सत्यको वचन, बाइबल सत्य छ हेर्नुहोस् है, त्यसैले यसलाई सत्यको वचन भनेछ, कुनै पनि त्रुटि झुट छैन, यसलाई ठिकसँग हामीले अर्थ बुझ्दै हाम्रो जीवनमा लागू गर्न थाल्यो भने चाहिँ हामी शर्ममा पर्ने छैनौँ। हामी चाहिँ मुख छोप्नुपर्ने छैन त्यो दिनमा जुन दिन चाहिँ हामी प्रभुको सामु खडा हुनुपर्नेछ। अब अलिकति समयमा यहाँ बताएको छ, तर अर्कोतिर चाहिँ एकदमै फाइदा नदिने कुराहरू छन् भने तर अशुद्ध र व्यर्थका बकबक त्याग, यो पनि फाइदा नदिने कुराहरू त्याग्दै त्यसलाई, किनकि तिनीहरू झन ठूलो अभक्तितिर बढ्दै जानेछन्, है परमेश्वरको आदर गर्ने अनि कि अनादर गर्ने कामतिर जानेछन्। अनि तिनीहरूको वचनले हेर्नुहोस् है, बेठिक शिक्षाहरू सुन्यो भने है चर्च त हो नि, बाइबल त हो नि भन्दै चाहिँ हामी चाहिँ सुन्दैछौँ, तर हामीले चाहिँ छुट्याउँदैनौँ, अनि जे पनि हामी निल्न थाल्छौँ भने चाहिँ के हुन्छ, तिनीहरूको वचनले चाहिँ सड्ने घाउले चाहिँ, ओहो यो त मलाई मन पर्दैन, सड्ने घाउ, घाउ त घाउ, सड्ने घाउ त्यसमा पनि कस्तो हुन्छ होला है, सड्ने घाउले झैँ खाँदै लैजान्छ है। अब मेरो यो एउटा औँलामा यहाँ सड्ने घाउ लाग्यो भने त त्यो औँला त काट्नु पर्छ क्यारे मैले है, त्यसैले अलग हुनुपर्छ, यो चाहिँ त्यसलाई पाल्ने कुरा होइन, केही हुँदैन यसले भनेर हुँदैन। अनि यहाँ भनेको छ कतिको विश्वासलाई उल्टाइदिन्छ, हाम्रो विश्वासलाई चाहिँ हल्लाउने, उल्टाइने, घोप्टाइदिने भन्यो नि अघि, बर्बादी त्यही कुरा हो, उल्टाइदिन्छन्। तरै पनि हामी खुसीको कुरा है, परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ जसमा यो छाप लागेको छ। जग भनेको छ नहल्लिने कुरा होइन, परमेश्वरको जग चाहिँ हल्लिँदैन भनेछ। अनि यहाँ भनेछ प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ, प्रभुलाई थाहा छ को को हो उहाँको साँचो विश्वासीहरू है। अनि कसैले म हुँ भन्छ भने चाहिँ उसले के गर्नुपर्छ, म चाहिँ साँचो विश्वासी हुँ भन्यो भने यहाँ भनेछ अनि ख्रिस्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। ल तपाईँले भन्नुभयो म विश्वासी हुँ भन्यो भने त्यस भए हामीले तपाईँलाई एउटा कुरा भन्न पाउँछ, के भन्न पाउँछ, तपाईँ पापबाट अलग बस्नुपर्छ। अब होइन होइन म विश्वासी भन्यो भने त्यसपछि हामी केही पनि भन्दैन, होइन हामी विश्वासी होइन भने त्यसपछि, तर म विश्वासी हुँ भन्ने बित्तिकैमा हामी अर्को विश्वासीले हामीले के भन्न पाउँछौँ, भाइ बहिनी दाजु दिदी अनि के गर्नुभएको थियो तपाईँले, त्यो त गर्नु हुँदैन थियो नि भनेर प्रेमपूर्वक हामीले चाहिँ सम्झाउनु पर्छ है। अनि प्रभुको वचनले नै भन्छ ख्रिस्टको नाम लिने हरेक व्यक्ति अधर्मबाट अलग रहोस् है। अनि त्यसैले हामीलाई परमेश्वरको वचनबाट यी कुराहरू बताएको छन्। अनि म अब अघिको यहाँ कतिचोटि भनेको छ तपाईँले यसो याद गर्नुहोस् है, अलग बस, त्याग है, त्यो कुराहरूमा मात्र म लान्छु है तपाईँलाई। अब है जस्तो कि म उदाहरणको लागि भाग पनि भनेको छ कहीँ कहाँ, अलग बस्नु त एउटा कुरा हो, भाग्नु चाहिँ अर्को कुरा हो, किनभने एकदम डेन्जर रहेछ चाहिँ भनेर भाग्नु पनि पर्छ कुनै कुनै कुरा, कस्तो कुराहरूबाट, यहाँ लेखेको छ 22 पदमा 2:22 अनि जवानीका अभिलाषाहरूदेखि भाग। यहाँ विशेष गरी जवान भाइ बहिनीहरूलाई चाहिँ जवानीका अभिलाषाहरू, जवान अवस्थामा हाम्रो मनमा आउने अनेकौं पापपूर्ण विचारहरू, संसारी कुराहरू, त्योसँग चाहिँ खेलबाड गर्नुहुन्न, त्योदेखि चाहिँ कुल लाम ठोक्नुपर्छ, भाग। अनि त्यसपछि बरु त्यसको सट्टामा हामी चाहिँ विश्वासीहरू सँगसँगै ठिक कुराको पछि लाग्नुपर्छ, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूको साथमा। यहाँ देख्नुभयो प्रभुलाई पुकार्ने मात्र भनेको छैन, कति व्यक्तिहरू चाहिँ प्रभुलाई पुकार्ने तर मुखले मात्र पुकारिरह होला, प्रभु प्रभु होइन, बाइबलमा सुन्नु भएको छ है, हरेक जसले मलाई प्रभु प्रभु भन्छ ऊ चाहिँ स्वर्गमा पस्दैन भनेछ, तर जसले परमेश्वरको इच्छा पालन गर्छ त्यहाँबाट थाहा हुन्छ साँचो विश्वासी हो कि होइन। त्यसैले यहाँ के भनेछ, प्रभुको पुकार, प्रभुको नाम पुकार्नेको साथमा लाग मात्र भनेको छैन, शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूको साथमा लाग देख्नुभयो है। त्यसैले ख्याल गर्नुहोस् है, मैले यो कहिले काहीँ भन्ने गर्नुपर्ने हुन्छ, किनभने हामीले चाहिँ छुट्याउनै पर्छ है, साँचो विश्वासीहरू र नामको मात्र विश्वासीहरू छुट्याउनै पर्छ, शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूको साथमा लाग। त्यसैले तपाईँ हामी के खोज्छौँ भने शुद्ध हृदय आफ्नै निम्ति हामी खोज्छौँ, शुद्ध हृदय साथ हामी प्रभुलाई प्रेम गर्ने, शुद्ध हृदयले हामी प्रभुको वचन सुन्ने, शुद्ध हृदयले हामी आफ्नो परिवारमा हिँड्ने, सुसमाचार सुनाउने, हाम्रो नानीहरू हुर्काउने शुद्धली भनेको मतलब यहाँभित्र चाहिँ कुनै कपट बिना देखावटी होइन भनेको है धेरै ठाउँमा चाहिँ देखावटी मात्रै छ है बाहिर चाहिँ एकदम आत्मिक जस्तो भित्र चाहिँ छैन है अनि त्यो चाहिँ प्रकट हुन्छ वास्तवमा त्यसैले शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूको साथमा के को पछि लाग्ने धार्मिकताको पछि लाग्ने धार्मिकता भने सिधा सिधा है धर्म भने होइन अनि यो शब्दहरू हामीले अध्ययन गर्नुपर्ने हुन्छ विश्वासको पछि लाग्ने विश्वास भने के हो प्रभुलाई हेर्नु प्रभुले कसरी हेर्नुहुन्छ सबै कुरा कसरी हेर्न चाहन्छु भने प्रभुले कसरी हेर्नुहुन्छ मेरो समस्यालाई मेरो परिवारलाई फलानालाई विश्वासीलाई मण्डललाई प्रभुले कसरी हेर्नुहुन्छ कहाँबाट थाहा पाउन सक्छ हामी प्रश्न तपाईँहरूलाई प्रभुले कुनै पनि विषयमा कसरी सोच्नुहुन्छ थाहा पाउनलाई हामीले कहाँ हेर्नुपर्छ कहाँबाट पत्ता लाउन सक्छ हामीले प्रभुको विचारहरू हामीलाई कहाँ बताइएको छ ए बाइबलमा है त्यसैले यहाँबाट है विश्वासको पछि लाग भनेछ प्रेमको पछि लाग एउटा प्रश्न ला तपाईँलाई मैले सोधेँ अरे अब यो बाइबलको त सबै अर्थहरू हामीले शब्दहरू त बुझ्दै जानुपर्छ अनि बेला बेलामा तपाईँलाई जाँच पनि दिनु पर्ला अनि नमिलेको खण्डमा म सिकाउँछु है मैले पनि यसरी नै सिकेँ हो मैले कहाँ जान्दिनँ एउटै पनि कुरा जान्दिनँ है प्रेम भनेको के हो जब हामीले भन्छ नि विश्वासी हामीले प्रेम गर्नुपर्छ प्रभुले भन्नुहुन्छ एक अर्कालाई प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरेँ प्रेम भनेको के हो हामीले धेरै प्रयोग गर्छौँ है प्रयास गर्नु न होइन तपाईँहरूले कसैले एउटा एउटा परिभाषा ल यहाँ कसैले दाजुभाइहरूबाट प्रेम भनेको के हो प्रेम गर भने के गर भने
प्रेम भनेको आफ्नो मण्डलीहरूलाई अबैले माया दया
गर्ने माया दया गर्ने एउटा परिभाषा त्यो भयो ल अरू यसमा चाहिँ थप्दै जाउँ माया दया गर होइन के हो हामीले प्रेम गर्नुपर्छ भनेको एक अर्कालाई प्रेम गर्नुपर्छ हामीले अविश्वासीहरूलाई पनि प्रेम गर्नुपर्छ होइन हाम्रो छोट नानीहरूलाई प्रेम गर्नुपर्छ हाम्रो होइन शत्रुलाई पनि प्रेम गर्नुपर्छ भनेको छ अरे है के हो यो प्रेम गर्नु भनेको दिदी बहिनीहरू केही छ ल सुन्नुहोस् है म परिभाषा दिन्छु प्रेम भनेको चाहिँ अर्काको जो कोही होस् अर्काको भलोको निम्ति केही गर्न अर्काको भलाइको निम्ति पहिला त हाम्रो सोचाइ आउनु पर्यो म उसलाई यसरी भलाइ हुने राम्रो हुने कुरा गर्न चाहन्छु दोस्रो चाहन्छु मात्र होइन तर अब म यो गर्छु उसको भलाइको लागि प्रेमले चाहिँ केही न केही गर्छ क्या खालि भन्छ मात्र होइन म तपाईँलाई धेरै माया गर्छु भन्दैन तर उसले केही गर्छ उसको लागि जे भलाइ हुन्छ अनि प्रभुले त्यही गर्नुभएको थियो होइन हामीलाई पर्ने अब सुन्नुहोस् न परमेश्वरले संसारलाई यस्तो के गर्नुभयो प्रेम गर्नुभयो कि उहाँ चुप लगाएर बस्नुभयो होइन उहाँले के गर्नुभयो आफ्नो एकमात्र पुत्रलाई दिनु हाम्रो भलाइको लागि सबभन्दा आफ्नै पुत्रलाई दिनु आफैलाई दिनुभयो क्रुसमा मर्न जानुभयो त्यो कलवरी प्रेम हो अनि त्यो प्रेम हामीलाई चाहिँ हाम्रो हृदयहरूमा पवित्र आत्माले खन्याइदिएको होस् परमेश्वरले त्यो गर्न चाहनुहुन्छ हाम्रो भाँडा कत्रो छ सानो छ कि ठुलो छ है अनि त्यो परमेश्वरको प्रेमद्वारा नै हामीले एकअर्काको भलाइ गर्ने हो बुझ्नुहुन्छ है प्रेम अनि यहाँ पढेर जान शान्तिको पछि लागरे हो है झगडाको पछि होइन शान्तिको पछि मेलमिलाप अनि त्यसपछि भनेछ अलग बस्नुपर्ने कुरा चाहिँ यो हो भनेछ फेरि 23 तर झगडाहरू मात्र उत्पन्न गर्छन् भन्ने जानेर मूर्ख र बेसमझका तर्क वितर्क फेरि है कुराहरूदेखि अलग बस है फाइदा नदिने खालको कुराहरूबाट चाहिँ के बस अलग बस हात हाल्न नजाउँ त्यहाँ है त्यहाँ कोही त्यहाँ झगडा भइरहेछ कुरा भइरहेछ हामी पनि त्यहाँ चाहिँ नाक नछिराउँ है अब के भएको छ होइन हामी त्यहाँ केही गरिदिन सक्ने हामीलाई छ भने गरिदिने हो तर त्यत्तिकै हामी चाहिँ उ गर्न जाने होइन अनि त्यसैले अनि यहाँ कुराहरू बताएको छ हामी अलग हुनुपर्छ त्यस्तै गरिकन अब यहाँ 3 अध्यायको 1 अघि पनि पढाएको थियौँ होइन अनि यहाँ चाहिँ एउटा सूची छ है यस्ता हुन्छन् मान्छेहरू भनेर छ यो अन्तिम दिनहरूमा अहिलेको समय यस्तो हो मानिसहरू यस्ता हुनेछन् तर मानिसहरू मात्र होइन तर त्यस्तो मानिसहरू जो चाहिँ हामी परमेश्वरको मान्छे हौ भन्नेहरू यस्ता हुन्छन् भनेर छ तपाईँले नपत्याए हेर्नुहोस् हेर्नुहोस् है यो पनि जानिराख तिन ध्यान एक पद अन्तिम दिनहरूमा संकटपूर्ण समय आउनेछ किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने अरे यो कस्तो भयो प्रेम भनेको त अर्कालाई पो हुनुपर्ने होइन अर्काको भलाइ तर ऊ चाहिँ आफ्नै मात्र फाइदा खोज्ने अर्काको वास्तै छैन त्यसकै होस् होइन पैसाको लोभी भनेपछि पैसालाई त पूजै गर्छ उसले अब दुई हात जोडेर धुप बालेर चाहिँ नगर्ला तर पैसाको लागि उसको सबभन्दा आफ्नो असल समय दिन्छ आफ्नो सबभन्दा बल पनि दिन्छ आफ्नो हृदय नै दिन्छ पैसाको लागि ऊ झुट बोल्न पनि तयार छ भनेपछि पैसाको लोभी सेखी बाज भनेको चाहिँ धाक दिने धाक देखाउने हामी यस्तो म यस्तो होइन घमण्डी है निन्दा गर्ने अर्काको चाहिँ निन्दा चर्चा गर्ने बाबुआमाको आज्ञा पालन नगर्ने बैगुनी त्यो त बुझ्नुहुन्छ नि अर्काले भलाइ गर्दा गर्दै पनि नराम्रो गर्दैन अपवित्र है यो बुझ्नुभयो ठ्याक्कै उल्टो शब्द छ पवित्र भनेको छ अलग हुने पापहरूबाट यो त पापसँगै जाने अपवित्र है स्वाभाविक माया नभएका यो भनेको बुझ्नुहुन्छ स्वाभाविक माया नभएका है अब मैले यो जहिले पनि यो पढ्दाखेरि चाहिँ भनौँ न एउटा आमाले चाहिँ आफ्नै बच्चालाई धरी माया नगर्नु भनेको चाहिँ स्वाभाविक माया नभएको आफ्नै बच्चालाई हस्पिटलमा छोडेर भाग दिने जसरी जसले लागोस् म चाहिँ यो हेर्दिनँ कति हुन्छ नि त्यस्तो स्वाभाविक माया नभएको अथवा आफ्नै होइन त्यति कम्तीमा त्यति त हुनुपर्ने स्वाभाविक माया नभएको मेल गर्न नचाहने है मिलापमा आउन नचाहने झुटा दोष लाउने अथवा बदनाम गर्ने भनेको चाहिँ डियाबलोस आत्मसंयम नभएका यो भनेको बुझ्नुहोस् आत्मसंयम भनेको चाहिँ आफूलाई लगाम लगाउन ओ मैले त्यो गर्नु हुँदैन भनेर आफूलाई समात्न सक्ने आत्मसंयम नभएको भने चाहिँ मनमा इच्छा आएपछि दौडिहाल्नु पर्ने कि त्यो गरिहाल्नु पर्ने त्यो सोच्ने बित्तिकै त्यो खाइहाल्नु पर्ने त्यो हेरिहाल्नु पर्ने त्यहाँ पुगिहाल्नु पर्ने त्यो आत्मसंयम नभएका है जब एकछिन है जुन दिन तपाईँको तपाईँले विश्वास गर्नुभयो भने को आउनुभयो तपाईँको जीवनभित्र जुन दिन विश्वास गर्नुभयो पवित्र आत्मा आउनु होइन परमेश्वरै आउनुभयो अब उहाँलाई छ नि हाम्रो हृदयमा चाहिँ उहाँलाई चाहिँ ड्राइभर जस्तो हुन दिनुपर्छ कि गाडी अब उहाँलाई चलाउनु दियो भने चाहिँ एकदम कन्ट्रोलमा हुन्छ अब हामी त्यहाँ कन्ट्रोलमा बस्यो भने चाहिँ अब आत्मा समय नभएका हुन्छ हामी हामीलाई चाहिँ कहाँ कुद्न मन लाग्यो के गर्न मन लाग्यो के अनि त्यो चाहिँ हाम्रो पापी स्वभावले त्यो गर्छ तर उहाँलाई चलाउन दियो भने चाहिँ नियन्त्रणमा हुन्छ आत्मसंयम भएको हुन्छ त्यसैले यस्तो हुनेछन् भने चाहिँ कठोर हुनेछन् असललाई घृणा गर्ने विश्वासघाती हुनेछन् है धोका दिने जिद्दीवाल है आफूले भनेकै कुरा हुनुपर्ने जिद्दीवाल है घमण्डले फुलिएका त्यसैले यो त सब हामी होस् गर्नुपर्ने रहेछ है हामी सबलाई हो है यो चाहिँ हामी चाहिँ यसबाट अलग हुनुपर्छ परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने अब सुन्नुहोस् त यो सब गरेर छ नि पनि उनीहरूले के भन्छ हामी चाहिँ क्रिस्चियन हौ भन्न बेर छैन यही भनेछ पाँच पद भक्तिको भेषमा धारण गर्ने भनेको बप्तिस्मा पनि ल्याएछ ऊ चाहिँ चर्चको सदस्य बन्ला होइन अनि ऊ चाहिँ होइन फलाना चर्चमा गइरहेको होला है भक्तिको भेष धारण गर्ने होइन जयमसी भन्न पनि सक्छ तर त्यो चाहिँ भेष मात्रै रहेछ बाहिर मात्र त्यसको शक्ति इन्कार गर्ने यहाँभित्र परमेश्वरले शक्ति साथ उसभित्र काम गर्ने एउटै पनि छैन अनि यस्ताहरूबाट के गर भनेछ यस्ताहरूलाई के गर गाली गर होइन यस्ताहरूलाई के गर सम्झाउन जा होइन यस्ताहरूबाट के गर यहाँ भनेछ यस्ताहरूबाट पर बस त्यसैले छ नि तपाईँ र म एउटा विश्वासी ठिक तरिकाले जिउन छ नि कति कुराहरूबाट अलग भएर पनि जिउनुपर्छ पर पनि बस्नुपर्छ कुनै चिजबाट त भाग्नु पनि पर्छ भने अनि कुनै चिजहरूलाई हामीले चलाउनु पनि हुँदैन है पर बस्ने अब यो चाहिँ कुनै बेला तपाईँले यो सम्झना गर्नुहोस् जब यस्ता कुराहरूको स्थिति आउँछ है अनि हामीले सिकौँ है अनि अनि यहाँ पढ्दै गयो भने त अनेक कुराहरू छन् तर समयले चाहिँ डाँडा काटिसक्यो भन्छ नि अनि त्यसैले यहाँ रोक्नु पर्ला त्यसैले आज के सिक्नुभयो तपाईँले है हामीले के सिक्यौँ भने एक है प्रभुको वचनबाट चाहिँ अगुवाहरूले सिकाउनु पर्छ. यदि त्यो सिकाउने व्यक्तिले गरेन भने ऊलाई अगुवा भन्न मिल्दैन. अर्को कुरा, प्रभुको वचनबाट विश्वासीहरूलाई घरिघरि सम्झाइनुपर्छ. उसलाई थाहा भएको कुरा पनि उसले बिर्सिरहेको हुन्छ, कमजोरी छ, हामीलाई घरिघरि सम्झाइनुपर्छ. अनि विश्वासीहरूले चाहिँ ती कुराहरूमा हामीले ध्यान दिनुपर्छ. अनि काम नलाग्ने कुराहरूमा चाहिँ तर्क वितर्कहरू, फाइदा नदिने कुराहरूबाट होसियार हुनु पर्यो, किनभने त्यसले बर्बादी नै आउँछ. अनि त्यसपछि हामीले लामो समय के अध्ययन गर्यौं, मुख्य कुरा चाहिँ प्रभुलाई के मनपर्छ त्यो चाहिँ हाम्रो ध्यानमा हुनुपर्छ. किनभने एक दिन प्रभुको सामु हामी उभिनु पर्नेछ, अनि प्रभुको सेवासी हामी पाउन चाहन्छौँ भने हामीले के गर्नुपर्छ, एउटै उपाय छ, सत्यको वचनलाई ठिक ठिकसँग चाहिँ हामीले बुझ्नुपर्छ र लागू गर्नुपर्छ. त्यसैले हामी यहाँ संगति आउने, है, त्यसैले हामी चाहिँ यहाँ सुन्ने हो, त्यसैले यहाँबाट चाहिँ हामीलाई सिकाइनुपर्छ. अनि हामीले प्रार्थना गरौँ, हरेकचोटि यहाँ आउँदाखेरि चाहिँ वचन सुनाउने व्यक्तिहरूको लागि प्रार्थना गरौँ, आफ्नो हृदयको लागि प्रार्थना गरौँ, होइन, प्रभुको वचनबाट चाहिँ एउटा न एउटा कुरा लिएर चाहिँ आज चाहिँ म चाहिँ घर फर्किन सकौँ, अनि त्यो चाहिँ लागू गर्न सकौँ. सुन्नेहरू मात्र होइन तर पालन गर्ने हो. अनि हामी जुन कुराहरू चाहिँ यो वचन भन्दा उल्टो पाल्टो छ, संसारिक छ, अनि कस्तो भने एउटा मूर्ति पूजा गर्ने मान्छे आयो भन्दा हामीले त सिद्धिमती उसको कुरा त मान्दैनौँ, होइन, तर ऊ चाहिँ क्रिश्चियनको लुगा लगाएर आयो भने चाहिँ सायद हामी चाहिँ खुल्ला हुन्छ, होला होसै हामीले होसियार नहुन सक्छ. त्यसैले आज लामो खण्ड चाहिँ के बताउँदैछ भने एकदम सतर्क हुनुहोस् है, झन सतर्क हुनुहोस् जब यदि चाहिँ ऊ म विश्वासी हुन्छ हु भन्ने हो, किनभने एउटा होइन एउटा झाँक्री अथवा एउटा मूर्ति पूजा गर्ने अथवा एउटा ढ्याङ्ग्रो ठर्ने कोही आयो भने त हामी त सिद्धिमेती उसको कुरा त खाँदै खाँदैनौँ, तर म पनि विश्वासी हुन्छ मसी हजुरहरू भन्यो भने चाहिँ उसको कुरा खान बेर छैन हामीले, अनि त्यसैले हामी होस सुन्नुपर्छ. किन एकैचोटि उसलाई नराम्रो भन्ने होइन, तर सुन्ने प्रभुको वचनको कुरा गर्दैछ कि आफ्नै कुरा गर्दैछ, प्रभुको वचनबाट हामीलाई अर्थीहरू दिँदैछ. हामीले त यत्रो वर्ष सुन्यो नि, दुई तिन वर्ष, तुलना त गर्न सक्दैनौ र, तुलना गर्न सक्छ नि, मेल खाइरहेछ कि छैन, मेल खाइरहेको छैन भने चाहिँ तपाईँले चाहिँ एकदमै होसियार साथ आफ्नो मनमा चाहिँ छिर्न दिनु हुँदैन ती कुराहरू है. अनि अहिले धेरै 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 झुटा शिक्षाहरू क्रिश्चियनहरूको बीचमा चाहिँ छिरेको छ है. 15 वर्ष अगाडि 20 वर्ष अगाडि नभएका कुराहरू अहिले क्रिश्चियनहरूले गरिरहेछ. 20 वर्ष अगाडि म नेपालमा फर्किँदाखेरि है हुँदै हुँदैन थियो त्यस्तो कुराहरू, देख्न पनि पाइँदैन थियो है, जुन कुरा अहिले चाहिँ छ्यापछ्याप्ती देखिन्छ. यो कसरी भएको, यो सब उनीहरूले खुल्ला साथ छिर्न दिएको हो. प्रभुको वचनलाई काट्ने कुराहरू, सांसारिक कुराहरू, सांसारिक अभ्यासहरू, सांसारिक विचारहरू, शैलीहरू, संगीतहरू, अघि मैले भने नि होइन, अनि सन्देशहरू पनि प्रभुको वचनभन्दा पनि कहाँ कहाँ पुग्छ. अब अलिअलि दुध होला तर बेसरी पानी मिसाइदिएको हुन्छ त्यहाँ है, कति रुपियाँ मान्नु भन्छ त्यसलाई, पानी मसिएको दुध सोधेको थियो क्या हामीलाई, हामी छक्क परेको पहिला त अब, किन हामी यसरी गाउँमा बसेको थिएन पहिला, नि अनि आयो नि दुध कहाँ पाइन्छ भनेर हामीले खोज्यौँ. अनि एकजना आयो, पानी मिसाएको दुध दिउँ कि पानी नमिसाएको दुध रे, क्या कस्तो इमान्दार है, कहाँ हुनु नि, पानी नमिसाएको दुधमा त पानी नै मिसाएको हुँदो रहेछ, खालि धेरै र थोरै मात्रै रहेछ क्या कुरा त. अनि त्यसैले गर्दाखेरि आज पनि चर्चहरूमा जुन धेरै ठाउँमा वचन बाइबल द बाइबल है, तर के भन्दैछन् है, धेरै चाहिँ पानी मिसाएको दुध जस्तै छ है. त्यसैले यदि त्यहाँ कुनै राम्रो छ भने हामी राम्रो भनौँ है, अनि त्यो अरूलाई पनि हामीले चाहिँ समर्थन गरौँ है, तर यदि वचनसँग मेल खाँदैन भने चाहिँ हामी होसियार. त्यसैले किन हामी यो गर्दैछौँ, किनभने सत्यको वचनलाई ठिक ठिकसँग छुट्याउने चाहिँ के पर्दैन, शर्ममा पर्दैन. प्रभुले के भन्नुभएको छ, अहिले मैले उदाहरण दिएको छु, त्यसरी त गर्नु भएन है, त्यो पनि ठिक हो, यो पनि ठिक हो, त्यो पनि ठिक हो, त्यो होइन है, एकदमै होसियार हुनुहोस्. अनि धेरै समस्याहरूबाट हामी जोगिन्छ, त्यसैले हामी सानो झुन्ड होला ठिक छ तर हामी उज्यालो हौ है. म त घरिघरि मैले भन्दैछु, हामी बत्ती हौ, अनि बत्ती चाहिँ अँध्यारोमा चाहिँ चम्किलो हुन्छ, सानो भए पनि चम्किलो हुन्छ हुँदैन है. त्यसैले तपाईँ म अठोट गरौँ है, प्रभुको वचन लाई नै हामी आदर गर्नेछौ। प्रभुको दिनमा चाहिँ हामी शर्म पर्न चाहदैनौं है। अनि हामी कोही मान्छेसँग हाम्रो दुश्मनी छैन, सबैसँग मिलाप छ, तर योसँग मेल खाएन भने चाहिँ हामी पनि त्योसँग समर्थन गर्दै छैन होइन, कसैसँग झगडा गर्नु पर्दैन है। तर यो वचन हो, यति हो, कसी चाहिँ यही नै भन्नुहोस् है, यही नै सुन हो कि होइन, जाँच्ने यो दर हो। त्यसैले धेरै यो वचन चाहिँ हामी सुन्नको लागि मौका लिउँ है। ल हाले, अब हामी प्रार्थना गर्नेछौँ है।